نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. خلاصہ قرآن کے سلسلے میں 23 پارے کا پہلا رب ہے، لیکن ہم اس کو سورت یاسین سے شروع کریں گے جو کہ 22 پارے کے آخر میں ہے. چند باتیں سورت کے بارے میں. سورت یاسین قرآن پاک کی بہت معروف اور خوبصورت سورت ہے. پہلا ہی لفظ اس کا یاسین اس سورت کا نام ہے. یہ سورت اپنے مضامین کے اعتبار سے مکہ کے درمیانے دور یا پھر آخری دور کی ہے. اس سورت کا بنیادی مضمون توحید، رسالہ اور آخرت ہے. گویا کہ اب یہ کہہ سکتے ہیں کہ مکی دور میں نازل ہوئے قرآن کا خلاصہ ہے. روایات میں ملتا ہے کہ مرنے والوں کے قریب اس سورت کو پڑھا جائے. اس کی حکمت سے سمجھ آتی ہے کہ مرتے مرتے وہ اسلام کے بنیادی عقائد پہ غور کر لے اور اگر اس میں کہیں کوئی کمی بیشی ہے تو اس کو دور کرے. لیکن سوچنے کی بات ہے کہ اگر آج ہم پڑھتے بھی ہیں تو کیا پڑھنے والے کو سمجھ آتی ہے، اور اگر کوئی ہم پہ کل پڑھے گا تو کیا ہم اس وقت سمجھ رہے ہوں گے، اور کیا بڑی بات ہے کہ کوئی پڑھے گا کہ نہیں پڑھے گا. تو ضرورت ہے اس بات کی کہ ہم خود ہی پڑھ لیں. وہ قرآن جو خود انسان سمجھ کے پڑھتا ہے اس سے زندگی کا رخ بدلتا ہے. ہم موت کا رخ بدلنا چاہتے ہیں سورت فاتحہ پڑھ کے مرنے والوں پہ اور سورت یاسین پڑھ کے، حالانکہ قرآن زندوں کی کتاب تھی. بہرحال اس سورت میں کائنات کے اندر پھیلی ہوئی نشانیوں کا بھی بہت تذکرہ ہے کہ کچھ چیزیں ایسی ہیں جو انسان کو بغیر غور و فکر کیے یا بغیر محنت کیے بھی سمجھ آتی ہیں، لیکن کچھ چیزیں ایسی ہیں کہ اس کو سمجھنا پڑے گا. اس سورت میں نبی صلی اللہ علیہ وسلم کا بے لوس ہو کر اللہ کی بات پہنچانے کا انداز اب ہمیں دکھتا ہے کہ لوگ مانے نہ مانے آپ اپنا کام کر رہے ہیں، اور پیغام اس میں یہ ہے کہ اس کی فکر نہ کرو کتنوں نے سنا، یہ دیکھو کہ ایک سن رہا ہے کہ نہیں. اصل میں دائی دین کا قبلہ درست کیا جا رہا ہے اس صورت میں کہ بہت ساروں کو سنانے کے شوق میں یا کوئی نہیں سن رہا اور کہنا چھوڑ دو، اس کی بجائے صرف ایک اللہ کو سنا دو جو انشاءاللہ تمہارے کہے سنے کو ضائع نہیں کرے گا. آئیے سورت کو شروع کرتے ہیں. بسم اللہ الرحمن الرحیم. یاسین والقرآن الحکیم انک لمن المرسلین علی صراط مستقیم تنزیل العزیز الرحیم. اللہ کے نام سے جو بے انتہا مہربان اور رحم فرمانے والا ہے. یاسین قسم ہے قرآن حکیم کی، تم یقیناً رسولوں میں سے ہو، سیدھے راستے پر ہو، اور یہ قرآن غالب اور رحیم ہستی کا نازل کردہ ہے. بہت ہی خوبصورت انداز ہے. بعض لوگوں نے یاسین کو حرف ندا کر کے یا اور سین کو سید کر کے نبی صلی اللہ علیہ وسلم کا خطاب کہا، کچھ نے اس کو یاسین نبی صلی اللہ علیہ وسلم کا نام کہا، لیکن ہم اس کو اچھی طرح جانتے ہیں کہ واللہ عالم بمرادہ، کہ اللہ تعالیٰ نے حروف مقطعات کے معنی نبی صلی اللہ علیہ وسلم کو بھی نہیں بتائے، تو ہم اس پہ اپنا وقت کیوں ضائع کریں. ہمارے لیے بھی وہ آیات بہت ساری ہیں کہ جن پہ غور کرنے سے ہمارا عمل بدلے گا. دوسری آپ دیکھیے کہ یہاں قرآن پاک کی حکمت والی کتاب ہونے کی بات کی گئی اور ساتھ ہی ساتھ اس کی قسم کھائی گئی، لیکن دوسری ہی آیت میں نبی صلی اللہ علیہ وسلم کی رسالت کی بات کی گئی. تو آپ کہہ سکتے ہیں کہ قرآن اور سنت کو جوڑ کے یہاں صراط مستقیم بتایا گیا. یہ جملہ بہت قابل غور ہے کہ دو چیزیں لوگوں کی ہدایت کے لیے ضروری ہوتی ہیں، ایک کتاب اللہ اور ایک رجال اللہ. کتاب اللہ کیا ہے؟ اللہ کا قرآن. قرآن پڑھتے ہیں تو ہمارے عقیدے کی اصلاح ہوتی ہے. قرآن پاک پڑھتے ہوئے قسم کا تھیری کا ٹیسٹ ہم دے دیتے ہیں. قرآن پاک انسان کے عقیدے کی اصلاح کر لیتا ہے، لیکن اس کی شرط کیا کہ ہم نے اپنی عقل کو اس کتاب کا تابع کیا ہو. اگر ہم نے اس کتاب کو اپنی عقل کی تاویلات سے جھٹلا دیا تو پھر کتاب ہدایت سے زیادہ ٹوٹکوں کی اور وظیفوں کی کتاب بن جاتی ہے. لیکن آپ دیکھیں کہ صرف کتاب پڑھ کے بعض دفعہ بات پوری نہیں ہوتی، تو اس کے لیے پھر انک لمن المرسلین نبی صلی اللہ علیہ وسلم کا رسول بنایا جانا. گویا کہ آپ کہہ سکتے ہیں کہ قرآن انسان کے عقیدے کی اصلاح کرتا ہے، اور رسول اور سیرت اور حدیث انسان کے عمل صالح کی اصلاح کرتا ہے. اس لیے یہاں ہمیں ان دونوں چیزوں کی ضرورت ہے. بہت سارے لوگ صرف قرآن کی بات کرتے ہیں اور بہت سارے لوگ قرآن کو بھی نہیں مانتے. تو صراط مستقیم مجموعہ ہے قرآن اور سنت کا. اللہ تعالی ہمیں اس کے اوپر عمل کی توفیق عطا فرمائے. دوسری بات دیکھیے کہ یہاں تنزیل العزیز الرحیم کی بات کی ہوئی، کہ اس کتاب کا غالب اور رحم والے کی طرف سے نازل کرنا. کیوں؟ इसलिए कि अल्लाह ताला के गलबे का इजहार है। जिस तरह अल्लाह गालिब है, इस तरह अल्लाह की ये किताब भी गालिब है, और ये किताब इतनी खूबसूरत है कि ये खुद बहुत लोगों के दिलों पर अपने असरात छोड़ देती है। और अल्लाह ताला की सिफत रहमानियत का इधर तज़किरा क्यों किया गया? क्योंकि बहुत सारे लोग इसी सिफत की वजह से चौड़े हो जाते हैं। वो कहते हैं अल्लाह बड़ा गफूर रहीम है, लेकिन जब इंसान कुरान को पढ़ता है तो उसको पता चलता है अल्लज़ीना ताबू वसलहू, जो लोग तौबा करे फिर इस्लाह करे, अल्लाह उनके लिए गफूर रहीम है। तो लिहाजा कभी भी अल्लाह ताला के किसी सिफत का नाजायज फायदा उठाते हुए खुशफहमियों में नहीं पढ़ना चाहिए। फिर अगली बात देखिए कि इस अंदाज से एक और बात समझ आ रही है कि इख्तलाफ कितना था उस वक्त। नबी सल्लल्लाहु अलैहि वसल्लम की नबूवत पे शक पैदा किया जा रहा था, लोगों के दिलों में शुबे डाले जा रहे थे, और अल्लाह ताला बता रहे हैं कि नबी आपको तो अपनी नबूवत पर कोई शक नहीं, लेकिन ये लोग बार बार आपको जो झुटलाते हैं, इसलिए बशरी तकाजों से हो सकता है कि आप भी ये सोचने लग जाएं कि शायद मैं दुरुस्त नहीं हूँ। तो असल बात यह है कि आपको अल्लाह ने भेजा, क्यों भेजा? लितुनज़िरा क़ौमन मा उनज़िरा आबाउहुम फ़हुम ग़ाफ़िलून। क्यों भेजा तुमको? इसलिए कि तुम खबरदार करो एक ऐसी कौम को जिसके बाप दादा खबरदार न किए गए, इस वजह से वो गफलत में पड़ गए। मक्का वाले कई साल से नबूवत से तरस रहे थे। हजरत शुएब अलैहिस्सलाम के बाद अरब की सरजमीन पे कोई नबी नहीं आया था, और अगर डायरेक्ट नस्लन देखा जाए तो हजरत इस्माइल अलैहिस्सलाम के बाद इस लड़ी में कोई नबूवत नहीं थी। लोग प्यासे हुए थे, हिदायत के तड़प थी, लेकिन जब अल्लाह ने अपने नबी को भेजा तो लोग न जाने किस किस्म की बातों में पड़ गए, और जिसमें बहुत बड़ी बात अपने बाप दादा की अंधी तकलीफ की वजह थी। अल्लाह ताला यहाँ बता रहे हैं कि देखो आज ये किताब आ गई, आज ये नबी आ गया, लेकिन लोग मुंह ही नहीं खोलते, लोग हिदायत वाला दिल ही नहीं लेकर आते। याद रखिए कि हिदायत का ताल्लुक जो है वो इंसान के दिल के साथ है। आप इसको एक ताले के साथ मिसाल ले सकते हैं, अगर चाबी हो लेकिन दरवाजे में वो होल ना बना हो जिसमें चाबी लगती है, तो बताइए उस चाबी से क्या होगा? बिल्कुल इसी तरह कुरान अगर हिदायत की चाबी है तो दिल हमारे जो है ये दरवाजे के अंदर लगा हुआ होल है। अगर हम अपने दिल नहीं खोलेंगे, अगर हम अपने दिलों के अंदर उस चाबी को फिरने नहीं देंगे, तो याद रखिए कि फिर हिदायत का दरवाजा कभी नहीं खुलेगा। अल्लाह का कसूर नहीं है, आप कितना ही अच्छा तोहफा लेकर जाएं, लेकिन अगला बंदा मुंह फेर ले तो आप उसको वो तोहफा नहीं दे सकते। अल्लाह हिदायत का तोहफा भेजता है अपने प्यारे नबियों के जरिए, लेकिन लोगों ने मुंह ही सीधा ना किया, गफलतों में पड़े रहे। तो आप बताइए कि ऐसी कौम के साथ क्या होना चाहिए कि वो किताब जो इनकी अपनी बातें करे, वो किताब जो इनको अपने अच्छे बुरे का फर्क बताए, क्या इस किताब को ये लोग पीछे डालकर क्या जिंदगी में कामयाब हो सकेंगे? कभी नहीं डरेंगे। लक़द हक़्क़ल क़ौलु अला अक्सरिहिम फ़हुम ला युमिनून। इनमें से अक्सर लोग फैसला अज़ाब के मुस्तहिक हो चुके हैं, इसलिए वो ईमान नहीं लाते। हमने इनकी गर्दनों में तौक डाल दिए जिनसे वो ठोड़ियों तक जकड़े गए हैं, इसलिए वो सर उठाए खड़े हैं। हमने एक दीवार इनके आगे खड़ी कर दी और एक दीवार इनके पीछे, हमने इनको ढांक दिया, अब इन्हें कुछ सूझता ही नहीं। इनके लिए यकसां है कि तुम इनको खबरदार करो या न करो, ये न मानेंगे। तुम तो इसी शख्स को खबरदार कर सकते हो जो नसीहत की पैरवी करे और बिन देखे खुदाए रहमान से डरे। इसके लिए क्या है? फरमाए ऐसे शख्स को मगफरत और अजरे करीम की बशारत दे दो। इस आयत में भी आप देखिए तो अल्लाह ताला ने कुछ लोगों के अजाब के मुस्तहिक होने का जो फैसला कर लिया, इससे क्या पता चलता है कि इंसान अपने लिए जो फैसले करता है अल्लाह ताला वही फैसले उसके लिए करता है। याद रखिए कि हिदायत को पाने के लिए अंदर की तब्दीली लाजिम है। जब तक अंदर की तब्दीली नहीं आएगी, जब तक अंदर बर्दाश्त पैदा नहीं होगी, बाहर की बात नहीं समझ आएगी। बिल्कुल एक स्पंज को देख लीजिए कि स्पंज तो मौजूद है लेकिन पानी ना आए तो भी कुछ नहीं जज्ब होगा, और अगर पानी तो है लेकिन स्पंज मौजूद नहीं है तो भी कुछ नहीं मिलेगा। बिल्कुल इसी तरह हिदायत की तलब एक स्पंज की तरह, जितना मजबूत स्पंज आपका होता जाएगा उतनी हिदायत आपके लिए ज्यादा से ज्यादा होती जाएगी। नबियों के तरीके तबलीग पे भला किसको शक हो सकता है? किसी को शक नहीं हो सकता। हिदायत की बहुत बड़ी वजह इंसान खुद होता है। अगर कोई लेना ना चाहे तो देने वाला उसको चीज दे नहीं सकता। अल्लाह ताला ने सारी हुज्जतें तमाम की। फिर यहाँ ये नहीं कहा कि आपको इससे कुछ फायदा नहीं होगा। आप देखिए बहुत सारे अंबिया इकराम ऐसे थे कि जिनकी दावत पे कोई भी ईमान नहीं लाया, किसी पे दो ले आए, किसी पे चार ले आए, तो क्या अल्लाह ने उनका अजर जाया किया? हरगिज जाया नहीं किया। अल्लाह को सुनाने के लिए जब कोई काम किया जाता है फिर कोई एक भी ना सुने, आपको आपकी कोशिशों का बदला मिलेगा, आपको अपनी तड़प और आपकी तलब और आपका वक्त लगाने का बदला मिलेगा। इसलिए कभी भी रिजल्ट्स को देखकर अपने बारे में कामयाबी या नाकामी का सर्टिफिकेट न लिया करें। ये दुआ किया करें कि जो काम हम करते हैं अल्लाह ताला उसको कबूल करे। फिर यहाँ जिस तौक की बात है, ये इनकी हट धर्मी है, तासुब का तौक है। हक के रास्ते में बहुत बड़ी वैक्स जो होती है वो तासुब होता है। ठोड़ियों तक जकड़े हुए, सर उठाए खड़े हुए, जरा देखिए इनकी गर्दन की अकड़, इनके तकबर का इजहार किया जा रहा है इसमें। इतने जिद्दी हो गए अपनी गर्दनों में, अपनी अकड़ में इस तरह से अपने आप को बड़ा कर रहे हैं कि सुनना ही नहीं चाह रहे। फिर एक दीवार आगे एक पीछे, तीसरी आप देखिए कि तमहीद अल्लाह ने इनके तकबर पे बांधी। हट धर्मी है, ना पिछली तारीख से कोई सबक लेते हैं, ना मुस्तकबिल के नतज पर कभी गौर करते हैं। इनके तासुबात ने इनको हर तरफ से ढांक लिया है। इनकी आंखों पर गलत फहमियों के वो पर्दे पड़ चुके हैं कि खुले खुले हकायक इनको नजर नहीं आते जो हर सलीम उत्तबा इंसान को नजर आते हैं। तासुब से बगैर कोई इंसान इस कायनात को देखे तो हर चीज समझ आ जाती है कि जिस रब ने इतनी प्यारी कायनात बनाई, क्या फिर वो इतना प्यारा दीन नहीं देगा। लेकिन बात यही है कि जो लोग नहीं मानते, फिर अल्लाह उनके लिए हुज्जत तमाम करता है। ऐसे लोगों के लिए अल्लाह ताला ने बता दिया कि इनको एक इतनी बड़ी खबर दे दो कि जिसके बाद शायद इनके अंदर की आंखें खुल जाएं। और वो क्या कि इन्ना नहनु नुख्जिल मौत व नक्तुबु मा कद्दमू व आसारहुम, हम यकीनन एक रोज मर्दों को जिंदा करने वाले हैं, जो कुछ अफाल उन्होंने किए हैं वो सब हम लिखते जा रहे हैं, और जो कुछ आसार उन्होंने पीछे छोड़े हैं वो भी हम सब्त कर रहे हैं। हर एक चीज को हमने एक खुली किताब में दर्ज कर दिया। ये है वो सोच जो एक इंसान को वाकई अच्छे काम करने पे माइल करती है, चाहे कोई उसकी तारीफ करे ना करे, फायदा हो ना हो, लोग उससे फायदा उठाए ना उठाए, वो खुद से फायदा उठा रहा होता है। और वो क्या कि मेरा किया मेरे दफ्तर में लिखा जा रहा है। पीछे रब से बिन देखे डरने की बात थी, और बात भी यही है कि असल इखलास आता ही तब है कि जब इंसान बिन देखे रब पर ईमान ले आए। सर पे खड़ा पुलिस मैन ही इंसान से सही काम करा लेता है तो क्या फिर अल्लाह ताला के देखने का एहसास बंदे को काम करवाने के लिए माइल नहीं करेगा। फिर आप देखिए कि मा कद्दम हुआ आसारा हम, यहाँ इंसान के नामा अमाल के तीन मुख्तलिफ हिस्सों का तस्करा कर दिया। हम सोचते हैं बस जो हो गया वो आगे जाके देखेंगे, हालांकि नहीं। आप देखिए कि हर अच्छा काम या बुरा काम जो इंसान करता है वो अल्लाह के दफ्तर में लिखा जाता है, पाएंगे वहां जाके, लिखा हुआ मिलेगा। सूरत बनी इसराइल में भी हम पढ़ चुके हैं कि कुल्ला इंसान अल्जम ना हो तो फ्योनकी इखरा किताबक। दूसरा वो है जो हम अपने इर्द गिर्द की चीजों पे अपने असरात छोड़ रहे हैं, हमारे अपने जिस्म के अजाब पर कुछ नक्श निकलते हैं। इस तरह के हालात होते हैं, बस आप देखिए कि हम अकेले तो नहीं रहते, हम किसी जंगल में नहीं रह रहे, हमारे साथ बच्चे हैं, हमारे घरों में लोग हैं, हमारे इर्द गिर्द लोग हैं, मुस्लिम नॉन मुस्लिम। कुछ नेकियां वो है जो हमारे अंदर से ताल्लुक रखती हैं, किसी को नहीं पता कि आज हमने फजर की नमाज पढ़ी कि नहीं पढ़ी। हालांकि अगर वो फजर जिंदा थी तो वो अमली जिंदगी में पूरे दिन में हमें टोकेगी, लेकिन ये अलग बात है कि आज हमने नमाजों की पोटलियां अलग रखी हुई हैं और अमली जिंदगी की अलग। लेकिन जब हम एक बुरे हाल हुलिये में बुरे रंग रूप में बाहर आते हैं तो क्या इसका असर दूसरों पर नहीं पड़ता, क्या माँ कदम हुआ सारा हम पे नहीं होता इसका इतलाक? बिल्कुल होता है, एक एक लफ्ज जो हम बोलते हैं। फिर जमीन के वो टुकड़े जिस पर हम नेकी या बदी करते हैं उस पर हमारे निशानात सब्त हो रहे हैं। हर अच्छे काम के साथ ही एक अच्छा काम शुरू हो जाता है। आप देखिए आप यहाँ आए, क्या आपका आना सिर्फ एक काम है? नहीं, आप आए, आप सुनेंगे, आप रास्तों से गुजर के आए, आपकी गाड़ियों के स्टैंप्स लगे, आपने कई नियतें की, आपका पेट्रोल लगा, ये सब कुछ कल क्यामत के दिन काम आएगा। बजाहर ये जमीन हमें मुर्दा लगती है लेकिन सब कुछ नोट कर रही है। याद रखिए कि हमारी इज्तमाही नेकियां हमारे इज्तमाही निजाम को मुतासिर करती हैं। हम अकेले में जब नेकियां नहीं कर पाते तो इज्तमाही तौर पे नहीं कर पाते, इसी तरह इज्तमाही तौर पे भी नेकियां जो होती हैं उसका असर हमारी इनफरादी नेकियों पे आता है। बस आप देखिए कि घड़ी कितने छोटे छोटे पुर्जों से मिलकर बनती है, लेकिन अगर उसके कुछ पुर्जे खराब हो जाए तो सारी घड़ी रुक जाती है। इसी तरह जब किसी मुआशरे के किसी उम्मत के चंद लोग बेकार हो जाते हैं तो पूरे मुआशरे की तरक्की रुक जाती है। आज आप देखिए कि औरत को जब ये समझ आ रहा है कि अल्लाह ताला ने औरत को एक बड़े काम के लिए चुना है, उसकी गोद में अल्लाह ने नस्लों को पाला, तो आज वैस जो है औरत के जिंदा होने पे परेशान है। अल्लाह ने जिस तरह औरत को पैदा किया, उसने उसको बनाया, उसी तरह वो उसको बता रहा है कि देखो किस तरीके से तुमने कायनात पे रहना है। ऐसे लगता है कि आज एक औरत इस्लाम को पैदा कर रही है। आज की औरत को हकीकत में इस बात का एहसास हो रहा है कि वाकई जिस तरह अल्लाह ताला ने उसको पैदा किया, आज इसी तरह उसने बच्चों की तरह इस्लाम को भी पैदा करना है। जिस तरह पैदा होते ही बच्चा बड़ा नहीफ होता है, कमजोर होता है, फिर उसको तवज्जो की जरूरत होती है, बिल्कुल आज के दौर में ऐसे लगता है कि बहुत सालों की कमजोरियों की वजह से इस्लाम भी कमजोर हो गया। और अगर आज के दौर में अगर इंसान अपने आप को ही रखे कि बस मैं बहुत न्यूट्रल हूँ, मुझे क्या दुनिया में क्या हो रहा है, तो ये बहुत बड़ा जुर्म है। एक इंग्लिश का मुहावरा है जिसका खुलासा क्या है कि नुकसान दुश्मनों के बोलने से नहीं होता बल्कि दोस्तों के चुप रहने से होता है। आज के दौर में अगर मुसलमान इस चीज पे अमल करते हैं तो खुद देख लेते हैं कि गैरों से इस्लाम को इतना नुकसान नहीं हो रहा जितना हम मुसलमानों के चुप रहने पे होता है। क़यामत के दिन याद रखिए, कुछ चीजें क्रेडिट के तौर पे हमें मिलेंगी और कुछ डेबिट के तौर पे मिलेंगी। एक एक लफ्ज हमारे सामने आएगा। आप कोई गीबत करते हुए गाड़ी के अंदर गुजरते हैं, वो गाड़ी जहां से गुजरती है आपके नक्श सकते हैं। कल 24 घंटे पहले जिस वक्त हम इस कायनात में थे, आज उससे बहुत मुख्तलिफ जगह पे हैं। हम एक बहुत बड़े जहाज में सवार हैं, ये जमीन एक जहाज है। तो नेकियां या बदियां करते हुए इस पूरी कायनात पे हमारे निशान लग रहे हैं, इस शऊर की जरूरत है। और सबसे बढ़ के ये है कि व्हाट वी एम लीविंग बिहाइंड आसारा होम, तुम्हारे पीछे क्या छुट रहा है, तुम अपने से कायनात में क्या निशान छोड़ रहे हो, क्या ट्रेंड सेट कर रहे हो, और तुम कैसी नस्लें कैसे बच्चे छोड़ के जा रहे हो। तुम बताओ कि तुमने इंसानियत के हक में फूल बोए हैं या कांटे बो गए हो, तुमने भलाइयों को रिवाज दिया या बुराइयों को पैदा किया। तो याद रखो, जो कुछ किया है इस फसल को अच्छे या बुरे सूरत में देखने के लिए तैयार है, जो क़यामत के दिन अल्लाह इन मुर्दों को लाएगा। इसके बाद आगे अब एक वाक्या है जिसकी बुनियाद दाइये दीन, अल्लाह का दीन फैलाने वालों को किस तरीके से सामना करना पड़ता है मुख्तलिफ हालात से, इसका तज़किरा है। वद्रिब लहुम मसलन असहाबल क़रियति इज़्जाहल मुरसलून, इन्हें मिसाल के तौर पर उस बस्ती वालों का किस्सा सुनाओ जबकि उसमें रसूल आए थे, हमने उनकी तरफ दो रसूल भेजे और इन्होंने दोनों को झुटला दिया। सोचिए जरा, आज के दौर में अगर कोई अल्लाह का रसूल आ जाए तो क्या ख्याल है, वो लोग जो आज नमाज नहीं पढ़ते रोजा नहीं रखते वो एकदम उनको मान जाएंगे, आज भी झुटलाएंगे? जो आज रसूलों की तालीमात को नहीं मान रहे, वल्लाही वल्लाही वो रसूलों का भी इनकार कर देंगे। और रसूल पर ईमान हो तो इससे कोई फर्क नहीं पड़ता कि रसूल ने बोल के ये चीज दी, करके दिखाई, हम तक कैसे पहुंची, इंसान मानने लगता है। दो को झुटलाया, एक को नहीं दो को, और एक रसूल को झुटलाना एक इंसान के लिए कितनी बदबख्ती की बात है। अल्लाह ने फिर भी हुज्जत तमाम की, अपने अलहादी होने का सबूत दिया, कैसे? फिर हमने तीसरा इनके लिए भेजा, इन सब ने कहा हम तुम्हारी तरफ रसूल की हैसियत में भेजे गए हैं। यहां से पता चलता है कि एक एक वक्त में एक एक जगह पे एक से ज्यादा नबी भी आए हैं। बस्ती वालों ने कहा तुम कुछ नहीं हो मगर हम जैसे चंद इंसान, और खुदा रहमान ने हरगिज कोई चीज नाजिल नहीं की, तुम महज झूठ बोलते हो। यहाँ देखिए कि चिड़ है ना, बास कहते कि वाकई एक बस्ती थी, शाम का इलाका था, जिसमें रसूलों का जिक्र है, हजरत ईसा अलैहिस्सलाम ने इनको तबलीग के लिए भेजा था। लेकिन अगर सारी बातों को जमा करें तो हमें इसमें अपने लिए अमल की बात मिलती है कि लोग झुटलाते हैं तो झुटला दें, तुम अपना काम नहीं छोड़ना। फिर दूसरी बात इससे एक और पता चलती है, और वो क्या है कि अगर आप किसी को दीन की कोई बात बताएं और वो ना माने तो दूसरा तरीका इख्तियार करें, वो भी ना माने तो तीसरा तरीका इख्तियार करें। आज रसूल तो नहीं आ रहे लेकिन रसूलों ने तबलीग का तरीका तो सिखा दिया। बस आप देखिए कि अगर कोई बच्चा दूध नहीं पीता तो आप माँ को देखते हैं किस तड़प से दूध पिलाती है, कभी उसको चॉकलेट डाल के पिलाती है, कभी मिल्क शेक बना के पिलाती है, कभी आइसक्रीम खिला देती है कि चलो इसी बहाने कुछ दूध तो अंदर जाएगा। तो जब हमें दुनियावी सेहत का इतना ख्याल है तो क्या हिदायत के लिए हम अपने बच्चों को माइल नहीं कर सकते? और आज के दौर का एक ये भी शोष है, जी बच्चे नहीं मानते, जी बच्चों का दिल नहीं करता, बच्चे वहां जाते हैं जहाँ उनका दिल जाता है, बच्चे उस मस्जिद में जाना चाहते हैं जहाँ उनको मजा आता है। तो मजे के लिए आपने उनको नहीं दुनिया में भेजा। इसलिए बचपन से अगर हम अपने बच्चों के ऊपर नजर रखें तो आप देखेंगे कि बड़े होने तक वो हमारे साथ लगे रहेंगे, कि हमारी माँ जो फैसला करती है हमें वही मानना पड़ता है। फिर इसमें आप देखिए कि उन्होंने रसूलों की चिड़ में अपने लिए बद्दुआ मांग ली, क्या? रसूलों ने कहा हमारा रब जानता है कि हम जरूर तुम्हारी तरफ रसूल बनाकर भेजे गए हैं और हम पर साफ साफ पैगाम पहुंचा देने के सिवा कोई जिम्मेदारी नहीं। बस्ती वाले कहने लगे हम तो तुम्हें अपने लिए फाले बद समझते हैं, यानी तुमने आके हमारा मजा ही खत्म कर दिया, गुनाहों का भी मजा खत्म हो गया, चलो नेकियों में तो भी मजा नहीं आ रहा हमको, अगर तुम बाज ना आए तो हम तुमको संसार कर देंगे और हमसे तुम बड़ी दर्दनाक सजा पाओगे। रसूलों ने जवाब दिया तुम्हारी फाले बद तो तुम्हारे अपने साथ लगी हुई है, क्या ये बातें तुम इसलिए करते हो कि तुमको नसीहत की गई, असल बात यह कि तुम हज से गुजरे हुए लोग हो। आप देखिए कि अल्लाह ताला किस तरीके से ये पैगाम हमें देके सिखा रहा है, कैसे लोग नबियों को और नेकियां करने वाले को फाले बद समझते हैं। आज भी लोग समझते हैं, चले आज इस तरह से खुल के नहीं कहते होंगे, लेकिन आज साफ जहन में आता है कि जो दीन पे आ गए बस अब वो दुनिया गई। अब सब ये शुरू हो गए ना कहना, ये तुमने कह दिया था ना इसलिए ये हुआ, तुमने पहले ये बात कह दी थी। यानी बहुत दफा दीन की बात करने वालों या गुनाहों पे रोकने वालों को बाज लोग इस तरह से भी ताने देते हैं कि वैसे तो गलत नहीं होना था, ये नुकसान नहीं होना था, लेकिन चूंकि तुमने शुरू में ये बददुआ दे दी थी तो ये होने वाली बात है। तो इन सारी बातों से नबी सल्लम को तसल्ली दिलाई जा रही है कि देखिए हालात हर नबी के साथ इसी किस्म के हुए। अब लोग एक तरफ से नहीं माने, दूसरी तरफ से नहीं माने, तो तीसरी तरफ से नहीं माने, यानी बड़े बड़े अंबिया कराम की बात नहीं माने। लेकिन अल्लाह ताला ने फिर एक और जरिया पैदा किया, और वो क्या, वजा मिन अक्सल मदीनती रजुल यसअ قال يا قوم اتبعوا المرسلين। इतने में शहर के दूर दराज गोशे से एक शख्स दौड़ता हुआ आया और बोला, ए मेरी कौम के लोगों, रसूलों की पैरवी इख्तियार करो, पैरवी करो इन लोगों की जो तुमसे कोई अजर नहीं चाहते और ठीक रास्ते पर हैं। यहाँ देखिए हक को भी माना और ऐलान भी किया, और करीब वालों ने जुटलाया तो दूर से यानी गैब से मदद आ गई। आज भी नेकी पर चलने वालों को खुशखबरी है इस बात पे, और वो क्या कि अगर आपके घर वाले नहीं मानते तो दूसरे मानेंगे, रिश्तेदार नहीं मानते तो बाद में दूर वाले लोग मान जाएंगे। आप इस रास्ते पे चलते जाइए, अल्लाह ताला आपके लिए आसानियां करेगा। और यहाँ से ये भी पता चलता है कि इसने ये बात नहीं सोची कि अच्छा उन्होंने तो नबियों की नहीं मानी, मेरी कैसे मानेंगे, कोई बड़ी बात नहीं, आप अपने हिस्से का काम करते जाए, फिर देखिए अल्लाह ताला कैसे उनके लिए रास्ते बनाता है। और फिर वही बात बार बार के लोग माने ना माने, अल्लाह आपकी बात से मान जाएगा, वो आपका अजर लिख देगा। अब तबलीग का अंदाज देखिए कितना खूबसूरत है उसके बात करने का, कि देखो अगर तुम्हें तुम्हारी बात पे तुम्हें खुश करने के लिए मैं ऐसे काम कर लूं तो बताओ फिर अगर अल्लाह मुझे पकड़ना चाहे तो मेरी मदद कौन करेगा। यहां से पता चलता है कि इंसान को नेकी करते हुए भी अल्लाह से डरना चाहिए। ऐसा ना हो कि तुम नेकी करते हुए बहुत ही सर पे चढ़ जाओ कि हाँ जी अब हम तो अल्लाह के बड़े प्यारे और चहीते हो गए, और जैसे बास लोगों का ख्याल है कि फलां बुजुर्ग अल्लाह के इतने प्यारे थे कि अल्लाह उनकी बिल्कुल नहीं मोड़ता था। अब यहाँ उसने ये बातें करके उनके जरा शौर को झुंझाड़ा, लेकिन लोगों का हाल देख लीजिए क्या, आखिरकार इन लोगों ने इसको कत्ल कर डाला और इस शख्स से कह दिया कि दाखिल हो जा जन्नत में। इसने कहा काश मेरी कौम को ये मालूम होता कि मेरे रब ने किस चीज की बदौलत मेरी मगफरत कर दी। आप देखिए कि लोग खैर ख्वाहों के साथ यही कुछ करते हैं, लेकिन उन्होंने उसको दुनिया से निकाला, अल्लाह ने जन्नतों के दरवाजे खोल दिए। आज भी जब नेकी पर चलने लगते हैं ना, मिसाल है कि कुरान की तरफ आ गए, हिजाब करने लग गए, तो लोग दुश्मन होते हैं, तो उसका यही जवाब दिया करे, क्या मैं उस रब का हुक्म ना मानू जिसने मुझे पैदा किया, क्या मैं उस जात को छोड़ दू। और फिर आप देखिए कि यहाँ उस शख्स को कत्ल कर दिया, ये एकदम तो नहीं हो गया होगा, और उससे कहा क्या था उनको, क्या उस शख्स ने उनका कोई कत्ल किया था। लेकिन याद रखिए जब दुनियादारों के मुफादात पे दीन की वजह से चोट पड़ती है, जद पड़ती है, तो उनको दीनदार लोग बर्दाश्त नहीं होते, वो कहते हैं इनको रास्ते से निकाल दो, ये हमारे रंग में भंग डालते हैं। और यहाँ से ये भी पता चलता है कि शहीद मरते ही जन्नत में दाखिल हो जाता है, बाकी लोग तो बरजख का वक्त कब्र में गुजारते हैं, लेकिन शहीद जन्नतों में गुजारता है। इसीलिए तो आप देखिए जो लोग शहादत के दर्जे पढ़ लेते हैं ना, उनको जिहाद फी सबीलिल्लाह बोझ नहीं नेमत लगता। आप सहाबा कराम के किस्से अपने बच्चों को सुनाते हैं, अगर आप उनकी स्टोरी सुनते हैं पढ़ते हैं, आप यकीन करें बच्चों के दिल में इतना जज्बे जहाद पैदा हो जाता है कि उनको जन्नत सामने दिखने लगती है, क्योंकि मौत के बाद एक बहुत बड़ा खौफ कब्र का होता है, और अजाब कब्र की वजह से बाद दफा इंसान जन्नत या जहन्नुम का भी नहीं सोच पाता कि पता नहीं बीच में क्या होना है। लेकिन आप सोचिए अगर किसी से कहा जाए कि तुम्हारा वेटिंग पीरियड भी बहुत अच्छा है, इसको यूं समझे कि जैसे कोई जहाज में जाता है तो उसने फर्स्ट क्लास की टिकट बुक कराई हुई है, लेकिन जो वेटिंग पीरियड जहाज में अगर उसका वो खराब होता है तो उसको मजा नहीं आता। उसके लिए अगर उसको आज लॉन्जेस मिल गए और उसके कार्ड्स हैं और वो यहाँ जाए खाए, तो उनको वेट करना भी मुश्किल नहीं लगता। मैंने देखा कि वही लोग जो बहुत देर से जाते हैं जहाजों में जाने के लिए, वो अब जल्दी जाने लगे, कहते हमारे पास कार्ड है, वहां खाएंगे पिएंगे तो अच्छी बात है, फिर जहाज में जाएंगे, वरना हमारे ये पैसे जाया हो जाएंगे। तो कब्र क्या है, वेटिंग लाउंज है, आप बोर्डिंग पास ले चुके हैं, अब उसके बाद आप पहुंच रहे हैं, लेकिन असल बात यह कि कुछ किया हो, कुछ कीमत, कुछ पेमेंट्स जहां से अदा की हो। वमा अनज़लना अला क़ौमिही मिन बादिही मिन जुंदिम मिनस समाई वमा कुन्ना मुनज़िलीन। अच्छा पीछे वाले से शायद एक थोड़ा सा जुमला रह गया था, काश मेरी कौम को ये मालूम होता कि मेरे रब ने किस चीज की बदौलत मेरी मग़फ़रत फरमा दी और मुझे बाइज्जत लोगों में दाखिल कर दिया। اس کے بعد اس کی قوم پر ہم نے آسمان سے کوئی لشکر نہیں اتارا، ہمیں لشکر بھیجنے کی کوئی حاجت نہ تھی، بس ایک دھماکہ ہوا اور یکا یک وہ سب بجھکے رہ گئے۔ افسوس بندوں کے حال پر جو رسول بھی ان کے پاس آیا، اس کا وہ مذاق ہی اڑاتے رہے، کیا انہوں نے دیکھا نہیں کہ ان سے پہلے کتنی ہی قوموں کو ہم ہلاک کر چکے ہیں، اور اس کے بعد وہ پھر کبھی ان کی طرف پلٹ کر نہ آئے، اور ان سب کو ایک روز ہمارے سامنے حاضر کیا جانا ہے۔ اللہ اکبر۔ اب دیکھیے، ذرا سی دیر کی قربانی کی نا، قیامت تک کے لیے آثار بن گئی آیت اس کے لیے۔ اللہ کے نبی نے اس شخص کے لیے جس کا نام روایت میں حبیب آتا ہے فرمایا، یہ وہ شخص ہے کہ جس نے جیتے جی بھی لوگوں کی خیر خواہی کی اور مرنے کے بعد بھی خیر خواہی کی۔ اس نے اللہ سے خواہش کی تھی کہ اللہ میری قوم کو دکھا کہ تو نے مجھے کتنا اچھا حل کیا۔ یہ اس لیے نہیں تھا کہ میں فخر کروں اور ہاں ہاں ہی کروں، اس لیے تھا کہ چلو میری بات سن کے اگر نہیں وہ دین پہ آئے تو میرا انجام سن کے دین پہ آ جائے۔ یہ اچھا، یہ سچا تھا تو تبھی اس کے ساتھ ہوا، اور یقین کریں یہ سراسر خیر خواہی کے سوا یہ بات دل میں نہیں آتی۔ اس کے لیے انسان کو بہت زیادہ اپنے دل کو سچا کرنا پڑتا ہے، پاک دامن رہنا پڑتا ہے، پھر یہ باتیں سمجھ آتی ہیں۔ اور اس سے یہاں یہ بھی پتہ چلتا ہے کہ آخری دم تک خیر خواہی، آخری دم تک کبھی کوئی فتویٰ نہ دے کے آئیں کسی کے بارے میں کہ اب یہ نہیں سلجھے گا، یہ نہیں سندھرے گا، اور اس کے ساتھ یہ نہیں ہوگا، وہ نہیں ہوگا۔ اللہ تعالیٰ کہتے ہیں اس کو تو مارا، لیکن اس کے بعد وہ قوم بھی نہیں زندہ رہی۔ اصل میں نبی صلی اللہ علیہ وسلم کو بھی اشارے دیے جا رہے ہیں کہ آج آپ کو مکہ سے نکالنے والے، بالکل مکی دور کی آخر کی صورت ہے یہ، کہ آپ کو مکہ سے نکالنے کی دھمکیاں دینے والے یہ بھی اب زیادہ دن نہیں رہیں گے۔ آپ کو تو انہوں نے وہاں سے نکالا ہے یا نکالنے کی کوشش ہے، خود یہ قیامت تک وہاں داخل نہیں ہو سکیں گے۔ اس کے بعد شعور کو بیدار کرنے والے کچھ دلائل ہیں کائنات میں سے۔ وایت اللہم الارض المیتا، ان لوگوں کے لیے بے جان زمین کی ایک نشانی ہے، ہم نے اس کو زندگی بخشی اور اس سے غلہ نکالا جسے یہ کھاتے ہیں، ہم نے اس میں کھجوروں اور انگوروں کے باغ پیدا کیے اور ان کے اندر سے چشمے پھوڑ نکالے تاکہ یہ اس کے پھل کھائیں، یہ سب کچھ ان کے اپنے ہاتھوں کا پیدا کیا ہوا نہیں ہے، پھر کیا یہ شکر ادا نہیں کرتے؟ پاک ہے وہ ذات جس نے ہر قسم کے جوڑے پیدا کیے، خواہ وہ زمین کی نباتات میں سے ہوں یا خود ان کی اپنی جنس یعنی نوع انسانی میں سے، یا ان اشیاء میں سے جن کو یہ جانتے تک نہیں۔ کیا پتا چلا زمین میں کیا نشانی ہے؟ اور زمین میں یہ نشانی ہے کہ امانت دار بنو، ایک بیج لیتی ہے اور کتنے سینکڑوں بیج بنا کے پلٹا دیتی ہے۔ اور زمین میں کیا نشانی ہے کہ با مقصد بنو، لوگوں کے فائدے کا بنو۔ اور زمین سکھاتی کہ عاجز بنو، تمہیں لوگ اپنے پاؤں کے نیچے رونتے ہیں لیکن تم اوف نہیں کرتی، پھر بھی ان کو فائدہ دیتی ہو۔ اور زمین میں یہ نشانی ہے کہ جیسا کرو گے ویسا بھرو گے، یہ نہیں ہو سکتا کہ آپ ببول کا بیج ڈالیں اور آپ کو وہاں سے میٹھے آم ملے۔ ایک نشانی، آپ دیکھیے بار بار جہاں لفظ آیت آئے گا اس پہ غور کیا کرے کہ اس بے جان زمین کو اللہ نے ہمارا استاد بنا کر زمین پہ بچھایا ہوا ہے ہمارے قدموں کے نیچے، لیکن اگر ایک انسان نہ غور کرے نہ دیکھے تو اس کی مرضی ہے۔ پھر اللہ تعالیٰ کچھ اور چیزیں بتاتے ہیں، ایک اور نشانی، اب اس پہ بھی غور آپ نے خود کرنا ہے۔ وآیت لہم اللیل، ان کے لیے ایک اور نشانی رات ہے۔ کبھی ہم نے سورج یاسین پڑھتے ہوئے یہ نشانیاں لی ہیں کہ زمین ہمیں کتنے سبق سکھاتی ہے؟ ہم تو پڑھ لیتے ہیں 60 دفعہ 70 بار، کئی طریقوں سے سورج یاسین لوگ پڑھنا شروع ہو گئے، لیکن غور کرتے ہوئے اگر صرف اس کی نشانیوں پہ غور کرتے ہوئے دیکھیں تو حقیقت میں زندگی میں تبدیلی آ سکتی ہے۔ پھر آپ دیکھیے کہ زمین ایک مرکز کے گرد گھومتی ہے نا، یہ بھی ہمارے لیے ایک نشانی ہے کہ تم بھی اللہ کے لیے حنیف ہو جاؤ۔ اخلاص سکھاتی ہے یہ زمین، جو لوگ اللہ کے سوا دوسروں کو مرکز بنا کر دین کے کام کرتے ہیں وہ مستقل نہیں کر سکتے، ہمیشہ وہی دین کا کام کرے گا بندہ جو اللہ کو مرکز بناتا ہے۔ لوگوں کو دیکھ کر جو آتے ہیں وہ لوگوں کو دیکھ کر چلے بھی جاتے ہیں۔ پھر اس کے بعد نشانیاں رات کی ڈھونڈتے ہیں، کیا ان کے لیے ایک اور نشانی ہے رات میں؟ ہم اس کے اوپر سے دن ہٹا دیتے ہیں تو ان پر اندھیرا چھا جاتا ہے، اور سورج وہ اپنے ٹھکانے کی طرف چلا جا رہا ہے۔ تم بھی اپنے ٹھکانے کی طرف چلو، فوکس ہو جاؤ، کونو للہ قانتین ہو جاؤ، کان للہ حنیفہ والی کیفیت بن جاؤ۔ یہ زبردست علیم ہستی کا باندھا ہوا حساب ہے، اور چاند اس کے لیے ہم نے منزلیں مقرر کر دی، یہاں تک کہ ان سے گزرتا ہوا وہ پھر کھجور کی سوکھی شاخ کے مانند ہو جاتا ہے۔ نہ سورج کے بس میں یہ ہے کہ وہ چاند کو جا پکڑے، اور نہ رات دن پر سبقت لے جا سکتی ہے، سب ایک فلک میں تیر رہے ہیں۔ تم کیوں نہیں گھومتے؟ اب دیکھیے کہ اگر آپ اس رات کی نشانی پہ بھی غور کریں تو کیا پتا چلا کہ راتوں کے اندھیروں میں قیام وہی کرے گا جس کو یہ یقین ہے کہ اللہ کی ذات دیکھ رہی ہے. جو لوگوں سے اجر لینا چاہتا ہے وہ دن کی روشنی میں بہت نیکیاں کرے گا اور راتوں میں غفلت میں گزر جائے گا. پھر چاند کی نشانی آپ دیکھیے, منزلیں ہیں نا, تھوڑے سے بڑا ہوتا ہے. اسی طرح انسان کا ایمان اور تقویٰ بھی چھوٹے سے بڑا ہوتا ہے. کبھی ہمارا ایمان جو ہے وہ چودھویں کا چاند بنا ہوتا ہے اور کبھی ہمارا ایمان بالکل ہلال بن جاتا ہے اور کبھی تو غائب ہو جاتا ہے, لیکن بالکل مکمل طور پہ ختم نہیں ہونا چاہیے. نیکیاں کریں گے تو بڑھے گا اور اگر دوسری طرف جائیں گے تو آپ دیکھیں گے کہ کم ہوگا. اس لیے ہمیشہ اپنے آپ کو رکھیں. پھر آپ دیکھیے کہ اللہ سبحانہ تعالیٰ نے ایک اور نشانی, اور وہ کیا, ان کے لیے یہ بھی نشانی ہے کہ ہم نے ان کی نسل کو بھری ہوئی کشتی میں سوار کر دیا, پھر ان کے لیے ویسی ہی کشتیاں اور پیدا کی جن پر یہ سوار ہوتے ہیں. ہم چاہیں تو ان کو غرق کر دیں, کوئی ان کی فریاد سننے والا نہ ہو اور کسی طرح یہ نہ بچائے جا سکے. بس ہماری رحمت ہی ہے جو ان کو پار لگاتی ہے, ایک خاص وقت تک زندگی سے فائدہ اٹھانے کا موقع دیتی ہے. کیا پتہ چلا کہ اخلاص والی کمزور کشتیاں بچ جاتی ہیں مخالفتوں کے, آزمائشوں کے بڑے بڑے طوفانوں پہ. اور منزل پر اترنا, انجام بخیر ہونا, یہ اللہ کی رحمت ہے. زندگی کی کشتی ہموار ہو یا ڈول رہی ہو, چلتے ہی جانا ہے, چلتے ہی جانا ہے. بتائیے اس کے باوجود اگر لوگ کہہ دے کہ لگا دے میرا بیڑا پار, قوالیاں آپ نے سنی ہوں گی, کس طرح لوگ حضرت علی اور اسی طرح غوث پاک اور حضر کے نام پہ لگا کے کہتے ہیں کہ لگا دے میرا بیڑا پار. اللہ کہتے ہیں ہم کشتیوں کو پار لگاتے ہیں, ہماری رحمت ہے جس کی وجہ سے ہوتا ہے. لیکن لوگ اس قسم کے کام کر کے دوسروں کے پیچھے کس طرح پہنچ جاتے ہیں. دعا کیجئے کہ اللہ سبحانہ تعالی ہمیں اپنی معرفت دے دے, کہ اللہ کے ہوتے ہوئے ہم کسی دوسرے کی طرف نہ دیکھیں. پھر لوگوں کو ایک اور طریقے سے بتایا جا رہا ہے, وَإِذَا قِيلَ لَهُمُ اتَّقُوا مَا بَيْنَ أَيْدِيكُمْ وَمَا خَلْفَكُمْ لَعَلَّكُمْ تُرْحَمُونَ. ان لوگوں سے جب کہا جاتا ہے کہ بچوں اس انجام سے جو تمہارے آگے آ رہا ہے اور تمہارے پیچھے گزر چکا ہے, شاید کہ تم پر رحم کیا جائے, تو یہ سنی انسنی کر جاتے ہیں. ان کے سامنے ان کے رب کی آیات میں سے جو آیت بھی آتی ہے یہ اس کی طرف التفات نہیں کرتے, یعنی ان کی کوئی توجہ ہی نہیں ہوتی. جب ان سے کہا جاتا ہے کہ اللہ نے جو رزق تم کو عطا کیا اس میں سے کچھ رزق اللہ کی راہ میں خرچ کر دو, تو یہ لوگ جنہوں نے کفر کیا ایمان لانے والوں کو جواب دیتے ہیں, کیا بھلا ہم ان کو کھلائے جنہیں اگر اللہ چاہتا تو کھلا دیتا, تم تو بالکل ہی بہک گئے ہو. دیکھیے یہ بھی آج کے دور کا ایک بہت بڑا شوش ہے, کہتے ہو کہ اللہ رزاق ہے تو پھر دنیا میں اتنے لوگ بھوکے کیوں ہیں. اسی ایک نان مسلم سے میری ایک دفعہ بات ہوئی, تو اس طرح سے کوئی بات ہوئی کہ اللہ بہت عادل ہے اور اللہ تعالیٰ بہت محبت کرتا ہے, تو کہنے لگی پھر بہت سارے لوگ بھوکے کیوں ہیں, مرتے کیوں ہیں. تو اس کو سمجھ لیجئے, اللہ نے رزق سب کا بنایا, ایک جتنا دیا, لیکن صرف بانٹ اللہ نے فرق کر دی. دو لوگوں کا رزق کسی ایک کو دے دیا. امیروں کے پاس جو آج بہت ہے نا, یہ اس لیے کہ تم وہ غریبوں کو ڈھونڈو جن کا تمہارے گھر آ گیا. یہ بالکل ایسے جیسے کسی کی میل آپ کے گھر آ جاتی ہے تو آپ ڈھونڈ کے اس کو جا کے دے آتے ہیں. اللہ چاہتا تو سب کو برابر ایکولی رزق دے دیتا. اب اسلام نے جو نظام بنایا تھا وہ کیا تھا کہ زکات دو. جب ایک مسلمان اپنے مال میں سے زکات, صدقہ اور عشر اور اسی طرح سے فطرانہ اور مال غنیمت کی صحیح بانٹ, اس سسٹم کو کائنات میں رواج دیں گے, کوئی بھوکا نہیں رہے گا. اور اس کی دلیل حضرت عمر رضی اللہ تعالیٰ عنہ کا دور ہے کہ لوگ زکات کا مال لے کے پھرتے تھے کہ کس کو دیں. آج دنیا میں جو بھوکا بھوکے سے بھوکا اور امیر امیر سے امیر, یہ سود کا آج کا نظام ہے. آج کی جو اکانومی ہے اصل میں یہ بالکل اینٹی اسلام ہے, کہہ لیجئے کہ یہ قسم کا اسلامک ٹیررزم ہے جس کا دنیا شکار ہے. اس کی وجہ سے آپ کو کہیں قحط زدہ لوگ دکھتے ہیں کہ کھانے کو نہیں, اور دوسری طرف یہ حال ہے کہ لوگوں کے پاس اپنے سونے چاندی کو جمع کرنے کے لیے جگہ نہیں بچ رہی کہ اتنا ان کے پاس آ گیا. تو جب ہم اللہ کے حکموں پہ چلیں گے سب کو ان کا حصہ ملے گا. ایک اور ڈراوا, اور وہ کیا, یہ لوگ کہتے ہیں کہ یہ قیامت کی دھمکی آخر کب پوری ہوگی, بتاؤ اگر تم سچے ہو. دراصل یہ جس چیز کی راہ تک رہے ہیں وہ بس ایک دھماکہ ہے جو یکا یقینے اس حالت میں دھر لے گا جب یہ اپنے دنیاوی معاملوں میں جھگڑ رہے ہوں گے, اور اس وقت یہ وصیت تک نہ کر سکیں گے نہ اپنے گھروں کو پلٹ سکیں گے. پھر ایک سور پھونکا جائے گا اور یکا یک اپنے رب کے حضور پیش ہونے کے لیے اپنی قبروں سے نکل پڑیں گے, گھبرا کر کہیں گے ارے یہ کس نے ہمیں ہماری خواب گاہوں سے اٹھا کھڑا کیا. کہا جائے گا یہ وہی چیز ہے جس کا خدا رحمان نے وعدہ کیا تھا اور رسولوں کی بات سچی تھی، ایک ہی زور کی آواز ہوگی اور سب کے سب ہمارے سامنے حاضر کر دیے جائیں گے۔ دیکھیے کہ یہ ہے اس دنیا کی کہانی۔ عربی کا ایک محاورہ ہے کہ اد دنیا یومن ولنا فیہ صومن، یہ دنیا ایک دن کی ہے اور ہمارا اس میں روزہ۔ جو اس دنیا میں روزہ رکھ لے گا نا، کس چیز سے؟ حرام سے روزہ، مکروہ سے روزہ، نافرمانیوں سے روزہ، تو یاد رکھیے پھر اس کو دنیا میں بہت بڑے بڑے فتنوں سے اللہ تعالیٰ بچا لے گا۔ اللہ تعالیٰ یہاں یہی بات ہمیں بھی بتا رہے ہیں کہ اسرافیل سور کا لقمہ بنا کر منہ میں کھڑے ہیں، ہم کیسے آرام کریں، کیسے نافرمانی انسان کرتا ہے۔ آپ کہتے ہیں کہ قیامت کے مراحل اتنے سخت ہے کہ اندازہ نہیں کیا جا سکتا۔ اگر کسی کو یہ کہا جائے کہ خدا نخواستہ یہ بلڈنگ تھوڑے دیر میں گر پڑے گی تو کیا حال ہوگا؟ ایک الارم بج جائے کہ آگ لگ گئی، پھر دیکھیے لوگ کس طرح ایک ہی دوسرے کے قدموں کے نیچے رون کے مارے جاتے ہیں۔ لیکن ایک دن یہ سب کچھ ہوگا۔ خوف آنے کی ضرورت ہے، انسان غور کرے تو اس کے لیے اس میں بہت بڑا سبق ہے۔ اللہ تعالیٰ قیامت کے کچھ مناظر اب ہمارے سامنے رکھتے ہیں۔ فل یوم لا تظلم نفس شیئا، آج کسی پر ذرہ برابر ظلم نہ کیا جائے گا اور تمہیں ویسا ہی بدلہ دیا جائے گا جیسے تم عمل کر رہے تھے۔ آج جنتی لوگ مزے کرنے میں مشغول ہیں، وہ اور ان کی بیویاں گھنے سایوں میں مسندوں پر تکیے لگائے ہوئے، ہر قسم کی لذیذ چیزیں کھانے پینے کو ان کے لیے وہاں موجود ہیں، جو کچھ وہ طلب کریں گے ان کے لیے حاضر ہے، اور سب سے بڑھ کے سلام قولا من رب رحیم، رب رحیم کی طرف سے ان کو سلام کہا گیا ہے۔ آپ دیکھیے انہوں نے دنیا میں طویل روزہ رکھا ہوا تھا نا، کہا آج ان کو افطار کراؤ۔ دنیا اگر روزہ ہے تو آخرت افطاری ہے، دنیا اگر رمضان ہے تو آخرت عید کا دن ہے۔ جو کرنسی لے کر آئے اس سے وہی خریدے گا، جس ملک میں رہتے ہیں وہیں کی کرنسی ہے نا۔ قیامت کے دن کی کرنسی نیکیاں ہیں۔ آج دنیا میں بکنگ کرانی پڑتی ہے، پری رجسٹریشن از لازمی، اس کے بغیر کام نہیں ہوتا۔ اگر وہاں جا کے اپنا سارا مال لے کے پھریں گے کہ جنت میں ایک دن کا کمرہ مل جائے، نہیں ملے گا۔ یہ اللہ کی شان ہے، یہ اللہ کی ذات ہے جو انسان کو اس طرح کے کاموں کے لیے دنیا میں موقع دے۔ کبھی اپنے آپ کو چٹکی کاٹ کے سوچے، اے اللہ کون سی نیکی تھی ہماری کہ تو نے ہمیں اپنی کتاب کے لیے لگا دیا۔ اللہ اکبر۔ اور دوسری طرف ایک اور پیغام ہے، اور وہ کیا؟ وَامْتَازُوا الْيَوْمَ أَيُّهَا الْمُجْرِمُونَ، اے مجرمو آج تم چھٹ کر الگ ہو جاؤ۔ آج نہ ان کے بیچ میں لگے رہو، ویسے تو بہت تھے، ٹیم بنی ہوئی تھی، کوئی اچھا کر لے برا کر لے، مقابلہ سب کا برابر تھا، انجام سب کا برابر تھا۔ لیکن قیامت کے دن کوئی ٹیم ورک نہیں، ایک فیملی کا ورک نہیں ہے۔ باپ کہیں کھڑا ہے تو بیوی کہیں ہے، تو بیٹا بیٹی کہیں کھڑے ہیں۔ یہ اللہ کی شان ہے جو یہ سب کچھ کر کے دنیا میں بتاتی ہے کہ کوئی باپ کسی بچوں پہ اور کوئی بچے باپ کی نیکیوں پہ مان نہ کریں، شوہر بیوی، بیوی شوہر کی اوپر نظریں نہ لگائے۔ وامتاز الیوم، ذرا آپ سوچیں، آپ پوری فیملی سفر کر رہی ہوں، کسی بالکل نئے ملک میں جا رہے ہوں، ایسے اجنبی ایئرپورٹ پہ کھڑے ہیں، آپ کا کیا خیال تھا کہ ہم سب ایک ہی ساتھ جا رہے ہیں، ایک ہی جیسا ویزا ہے، پاسپورٹ ہے، لیکن وہاں ایک دم آپ کو روک لیا جائے، کھڑی ہو جاؤ ادھر ہے عورت، اور باقی سب سے کوئی ان کو جلدی سے گزارو، جہاز چلنے کا وقت ہے۔ تمہیں کیا، تمہارے اوپر ہمیں شک ہے، تمہارے اندر کوئی مسئلہ ہے، تمہارے پیپر ورک میں کوئی پرابلم ہے، کیا بنے گا جب اللہ وہاں ہمیں الگ کر دے گا؟ ہمارے گروہوں سے، ہمارے دوستوں سے، ساتھیوں سے، بعض دفعہ ہمارا نیکیوں کا ایک تعارف بن چکا ہوتا ہے، ہم اسی میں بڑے خوش ہوتے ہیں کہ اب ہمارا بہت اچھا تعارف ہے۔ لیکن ذرا سوچیں، کل قیامت کے دن اللہ آپ سب کو لے دے اور مجھے کہہ دے تو ادھر کھڑی ہو، ان کو تو جانے دو، تم سے پوچھتے ہیں ذرا تمہاری کیا اوقات تھی۔ اللہم لا تجلنا منہم، اللہ ہمیں حشر کے دن نشر نہ کرے، ربنا لا تؤاخذنا ان نسینا، اللہ ہمیں ہماری گناہوں پہ نہ پکڑے، اور اللہ مؤاخذنا عاقبتنا فی الامور کلھا، واجرنا من حسد دنیا وعذاب الاخرہ، کہ اللہ ہمیں دنیا اور آخرت کی رسوائیوں سے بچانا، حسرتوں سے بچانا۔ دنیا میں آپ دیکھیں کہ کسی داڑھی والے کو کبھی ٹی وی میں آپ کو چوری شوری کرتے یا اس طرح ہتھکڑیاں لگی دیکھیں تو اس وقت لوگ کتنی باتیں بناتے ہیں، اچھا جی ملا جی یہ کرتے تھے، اچھا جی یہ مولویوں کی اصل یہ تھی۔ وہاں کیا بنے گا جب لوگ ہمیں الگ کر کے دیکھیں گے کہ دیکھو یہ تھی ان کی اصل اوقات، یہ تھا ان کا حال، اور کہا جائے گا الم آخذ الیکم یا بنی آدم، آدم کے بچوں، کیا میں نے تم کو ہدایت نہ کی تھی کہ شیطان کی بندگی نہ کرو، کیونکہ وہ تمہارا کھلا دشمن ہے، اور میری ہی بندگی کرو، یہ سیدھا راستہ ہے۔ बताइए, दुनिया में कभी कोई कहता है कि मैंने शैतान के लिए दो नफिल पढ़ने हैं, दो नफिल बराए शैतान के? नहीं करता। कोई रोजा नहीं रखता शैतान के नाम पे, कोई बिस्मिल्लाह की जगह बिस्मी शैतान कह के खाना नहीं खाता? फिर यहां बंदगी से क्या मुराद है? ये हाईलाइट कीजिए, बहुत बड़ा नुकता है जो हम तीन मानी बंदगी के और इताअत पढ़ते रहते हैं, शुरू से पढ़े हैं अपने इबादत के, उसमें से एक मानी इताअत। इस जगह बंदगी बमानी इताअत है। हाथ पांव जैसे शैतान के रास्तों में लगाए थे, अब रहमान के रास्तों में लगाओ। तुमने जिंदगी भर जो किया था वो सब कुछ तुम्हारे सामने आएगा। अब देखिए कि हम समझ के पढ़े तो ये सूरत हमारे होश गुम कर दे। हम लहक लहक के बादाम खाते खाते पढ़ते हैं इसको और पूछ रहे होते हैं, तूने कितनी बार पढ़ा, तूने कितनी बार पढ़ा? लेकिन हकीकत यह है कि हमने एक बार भी नहीं पढ़ा। हमें तो समझ ही ना आई कि ये सूरतें हमसे क्या मांगती हैं, क्या करती हैं। कब पीछे हो जाओ, आज तुम्हें पकड़ना पड़ेगा। तुम दुनिया में छुटे फिरते थे लेकिन आज पता चलेगा। अल यौमा नख्तिमु अला अफवाहिहिम व तुकल्लिमुना अयदीहिम व तश्हद अर्जुलुहुम बिमा कानू यक्सिबून। आज हम इनके मुंह बंद किए देते हैं, इनके हाथ हमसे बोलेंगे और इनके पांव गवाही देंगे कि ये दुनिया में क्या कमाई करते रहे। सोचिए जरा, अगर आज दुनिया में हमारे हाथ पांव बोलने लग जाएं तो क्या होगा? अगर हमारे बच्चे हमारे खिलाफ बोलने लगे तो कितनी शर्मिंदगी होती है। घर जाके उसकी खूब शामत लाते हैं कि तुम हमें शर्मिंदा करते हो, इसलिए तुमको पाल रही हूं, तुम मेरी शिकायतें लगाओ। अल्लाह अकबर, ये हाथ और पांव हमारे स्कैनर्स हैं, ये हाथ किताब के सफे हैं। हथेली को सफन कहते हैं ना अरबी में, सफा, तो यही पेपर्स ही है ना। आज हम इन पे लिख रहे हैं। वैसे हाथों पे हम कोई नहीं लिखते, लेकिन हकीकत है कि हमने अपनी जिंदगी में ये सब कुछ लिख के रखा हुआ है। तो आज करें क्या? बस वही करें कि जैसे इन हाथों और पाओं को शैतान के रास्ते में लगाया था, अब रहमान के रास्ते में लगा दें, लगा दें, खपा दें इनको हाथों को अपने अल्लाह के रास्तों में। जितनी नाफरमानियां किया अब इन हाथों से और पाओं से अल्लाह के रास्तों में लगाएं। अब देखिए, कभी हम कहीं जाते हैं ना नेकी के लिए, जैसे यहां आते हैं बिलफर्ज, हालांकि मैं यकीन से कह सकती हूँ ऐसा कभी एक बार भी नहीं आपके साथ हुआ होगा कि आप यहाँ आए और आपको कुछ ना मिले, चले जाएं, वापस चले जाएं। लेकिन बिलफर्ज अगर कभी आपको शैतान डाले भी, तो आप सोचा करें आज मेरे जाने से मेरे पाओं के पता नहीं कितने गुना धुले, कितना बाजारों में फिरते थे, कितनी अपनी एड़ियां दुखाई थी, कितने घुटने टेके थे हमने। हाथों से आप कोई काम करें, पूरा वक्त किया, एकदम बाद में फिर चीज हाथ से छुटी, सारा गंद पड़ गया, फिर भी कह शुक्र अल्लाह, पता नहीं मेरे हाथों के कितने गुना झले, मैंने पता नहीं इन हाथों से क्या क्या नाफरमानियां की थी। ये तो तब पता चलेगा ना जब वहां पहुंचेंगे। वलौ नशाउ लतमसना अला अयुनिहिम, हम चाहे तो इनकी आंखें मूंद दे, इन आंखों की जगह पे सिर्फ घड़े रह जाए, अंदर से देखने की ताकत खत्म हो जाए, फिर ये रास्ते की तरफ लपक कर देखे। यानी आज आंखें हैं नहीं देखते, कान है नहीं सुनते, हाथ है काम नहीं करते, पांव है ये नहीं चलते। कभी इनको कहा जाए कि आज करके तो दिखाओ, फिर रास्ते दिखेंगे। हम चाहें तो इन्हें इनकी जगह में ही इसी तरह मसख करके रख दें कि ये ना आगे चल सके ना पीछे पलट सके, फिर बताएंगे कहाँ जाते हैं। आपको पता है कि पोम्पाई नाम का एक शहर इटली का था, फहाशी का अड्डा बन चुका था, सरेआम लोग जिना करते थे। एक ऐसा लावा फटा कि लोग जिस हालत में थे लावे ने उसको वहीं प्रिजर्व कर दिया। आज उसकी खुदाई में जब चीजें निकलती हैं तो उनके इतने साल पुराने गुनाहों के पोल खुलते हैं। और कई जालिम लोग ऐसे हैं कि वहीं फिर वो अब ऐसी राइड्स बना रहे हैं जो जलजले के झटके दिखाएं, क्या वो इंजॉय करते हैं कैसा जलजला आता है। मैंने खुद फ्लोरिडा में एक ऐसी जगह देखी कि हम गुजरे तो एकदम जैसे खौफ आया मुझे, मुझे लगा कि ये बिल्डिंग इतनी खस्ता खाल और गिरने लगी, क्यों टेढ़ी थी और जैसे बड़ी बड़ी दराड़े होती है, बिल्कुल गाड़ी जब पास से गुजरती है तो खौफ आने लगता है कि अब हम पे गिरेगी। तो जो साथी थे उन्होंने बताया नहीं, ये जान के बनाई हुई है, एडवेंचर है कि जलजले के बाद जैसे बिल्डिंगें टूट फूट जाती हैं उस तरह की, ऐसे ही और लोग अंदर जा रहे हैं और शायद अंदर कोई कसीना ही था, खौफ नहीं आता। कभी इंसान गौर करके देखे, अल्लाह कहते रुक जाओ, खड़े हो जाओ, अला मकानतिकुम, बात नहीं करनी तुमने। और हाल तो लोगों का क्या है कि जिसे जितना ज्यादा जीने का मौका मिलता है वो उतना ही गुनाह करता है। फरमाया वमन नुअम्मिर हुनना किस खुफिल खल्की, जिस शख्स को हम लंबी उम्र देते हैं इसकी साख्त को ही हम उलट देते हैं। क्या ये हालात देखकर भी इनको अकल नहीं आती? क्या मतलब कि जिसे जितना ज्यादा जीने का मौका मिलता है वो उतना ही जीने के काबिल ही नहीं रहता। खा नहीं सकता, पहन नहीं सकता, ओढ़ नहीं सकता। आप देखिए बाद में सारी जिंदगी बड़ों को आदत होती है जमा करने की, कपड़े जमा करेंगे, खाना चीजें नहीं रखेंगे, फिर बाद में पहन ही नहीं सकते। मतलब अगर एक इंसान है, यंग बच्चा है, तो अपना कैरियर शुरू कर रहा है ना, अब थोड़ी चीजें हैं उसके पास, गाड़ी भी नहीं है, सेल भी जबरदस्ती लिया है, सब कुछ किया, लेकिन बुढ़ापे तक इंसान के बहुत कुछ एसेट्स हो चुके होते हैं। जमीनें हो सकती हैं अपनी, लेकिन जा ही नहीं सकता, देख ही नहीं सकता, चल ही नहीं सकता। हमारे पास बहुत कुछ होता है बड़ी उम्र में। अमूमन देखिए कि सेविंग्स, पैसा, सोना चांदी बड़ों के पास ज्यादा होता है, यंगस्टर्स के पास नहीं होता। लेकिन उसका मजा नहीं, जेवर रखे हुए तो पहनने को दिल नहीं कर रहा, पहन लो तो अच्छे नहीं लगते, पहन लो तो लोग ही नहीं जीने देते, कि आपको क्या सूझी इस उम्र में जेवर पहनने की। ये दुनिया है, कभी सोचे तो रोज करो उस हिसाब साफ करके बंदा सोए। इसी में सुकून था, इसी में खुशी थी उस दौर के लोगों में, कि चलो आज का दिन गुजर गया, शुक्र अल्लाह, जो वो तेरा, जो मेरे काम आ गया आ गया, बाकी तेरे काम। आज भी अल्लाह हमारा दिल ऐसा बना दे, आप देखिए कि हमारी जिंदगियां खुशी और सुकून वाली हो जाए। मुस्तकबिल के गम में आज अपने हाल को खराब करते हुए देखते हैं। फिर अल्लाह के नबी पर लगे हुए एक इल्जाम की बात है, हमने इस नबी को शेर नहीं सिखाया और न शायरी इसको जेब ही देती है, ये तो एक नसीहत है और साफ पढ़ी जाने वाली किताब, ताकि वो हर उस शख्स को खबरदार कर दे जो जिंदा हो और इनकार करने वालों पर हुज्जत कायम हो जाए। ये कुरान अपना असर दिखाता है, अल्लाह सुबहान तआला दिखाता है कि इस नबी की बात का जो तुम्हारे दिलों पर असर होता है, तुम उसको शायरी कहते हो। कल एक वाक्य सुनाया एक जगह पे, कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम सहाबा के साथ कहीं जा रहे थे, पानी की जरूरत थी, तो उधर से एक मुशरिक औरत जो थी वो पानी के घड़े लेकर आ रही थी। आपने उसको रोका और कहा कि हमें अपना पानी पिला दो। पानी पिया सहाबा ने, पानी पीते जा रहे हैं, घड़े उसके पूरे के पूरे हैं, कुछ नहीं कम हुआ उसके पानी में, अल्लाह की तरफ से ये मुजजा था। नबी सल्लल्लाहु अलैहि वसल्लम ने एहसान करते हुए उसके ऊपर सहाबा से कहा कि अब इसके लिए कुछ जमा करो। सहाबा जमा कर रहे हैं, कोई अजवा खजूर ला रहा है, कोई सत्तू ला रहा है, वो एक गठरी सी बन गई। फिर आपने उस मुशरिक औरत को बड़ी इज्जत और एहतराम से उसके घोड़े पे सवार किया, उसको कहा जा औरत अपने घर वालों के साथ बैठ के ये खाना खा। इतनी वो मुतासिर हुई अल्लाह के नबी के अखलाक से कि वहां जाके शोर मचा दिया, लोगों मोहम्मद सच्चे रसूल है, क्योंकि उनके साथियों ने पानी पिया, वो पानी कम ही नहीं हुआ। और आपके अच्छे अखलाक की वजह से वो इतनी आपकी डिफेंसिव हो गई कि कभी भी कोई उसके कबीले का शख्स नबी सल्लल्लाहु अलैहि वसल्लम पे हमला करता या मुसलमानों पे, तो वो रोक लेती। और उसका इतना एहसास हुआ कि अल्लाह के नबी जब उस कबीले की तरफ किसी साथी को भेजते, तो उस औरत के माल को कोई कुछ ना कहता, बिलाखिर वो मुसलमान हो गई। कि आज उम्मत क्यों नहीं खड़ी हो पा रही अल्लाह के रास्ते में, इसलिए कि रातें बेकैफ है। आज अल्लाह के सामने रात को नहीं खड़े होते तो दिन में कहाँ खड़े हो, हमारी तो नींद ही खुलती नहीं है उस वक्त। तो बहरहाल दुआ करे कि अल्लाह ताला हमें ये सारे खजाने लूटने वाला बनाए, और हम इसमें से अपने लिए नसीहत की गजा लें। क्या ये लोग देखते नहीं कि हमने अपने हाथों की बनाई हुई चीजों में से इनके लिए मवेशी पैदा किए हैं, अब ये इनके मालिक हैं, हमने इन्हें इस तरह इनके बस में कर दिया है कि उनमें से किसी पर ये सवार होते हैं, किसी का ये गोश्त खाते हैं, और उनके अंदर इनके लिए तरह तरह के फवायद और मशरूबात हैं। क्या फिर ये शुक्र नहीं करते, अफला यशकुरून, हम कितना को शुक्र करते हैं। कितनी दफा दिन में दूध का डब्बा खुलता है, किस किस चीज में दूध डलता है, लेकिन एक दफा भी भैंस याद आई, गाय याद आई, या भैंस और गाय को पैदा करने वाला याद आया, उस वक्त भी हम अपने ही रोने रो रहे होते हैं, ये नहीं है, वो नहीं है, अभी इसमें ये करना है, वो करना है। गौर करें, अपनी फ्रिज जितनी बार खोले, एक एक चीज को देखे और गौर करे, अल्लाह तेरी जात, सैलड था कटा हुआ, वो जो पत्ता मेरे पास था उसमें बीच में सुरख रंग की वेन्स थी, इतना अनबिलीवेबल, कभी नहीं खाया होगा इस तरह का, सारा पत्ता सुर्ख और उसके अंदर वेन मोटी से लेके बारीक होती और उसकी सुर्ख थी। मेरे साथ जो साथी थे मैंने उनको दिखाया, मैंने कहा इसको खाने को दिल नहीं कर रहा, इतना हसीन पत्ता, सुर्ख और सबज, इतना छोटा सा पत्ता था, कहां से बनता। हम गौर नहीं करते, हम फिक्र नहीं करते, इसीलिए अपने गमों में परेशान है। आप दुखी थे, खाना पकाने आए, उतने में आप देखिए ये सैलड काटते हुए अल्लाह से बातें करें, आपको भूल ही जाएगा क्या कह गया। इस तरह से इंसान बेखौफ हो जाता है बाकी चीजों से, और उसको अल्लाह ताला की बातें फिर ज्यादा अच्छी लगने लगती हैं। फरमाया हमने इनके लिए मवेशी पैदा किया, अब ये इनके मालिक हैं, हमने इन्हें इस तरह इनके बस में कर दिया, इनमें से किसी पर सवार होते हैं, किसी का ये गोश्त खाते हैं, और उनके अंदर इनके लिए तरह तरह के फवायद और मशरूबात हैं। क्या फिर ये शुक्रगुजार नहीं होते, ये सब कुछ होते हुए इन्होंने अल्लाह के सिवा दूसरे खुदा बना लिए हैं, और ये उम्मीद रखते हैं कि इनकी मदद की जाएगी, वो इनकी कोई मदद नहीं कर सकते, बल्कि ये लोग उल्टे इनके लिए हाजिर बाश लश्कर बने हुए हैं। अच्छा जो बातें ये बना रहे हैं वो तुमको रंजीदा ना करें, इनकी छुपी और खुली सब बातों को हम जानते हैं। इसको सोच के तो वाकई इंसान कांप जाता है। اللہ تعالیٰ کہتے کہ تم دیکھو کتنے کمزور ہو، کہاں سے آئے تھے، کیسے ہوئے. اسی لیے اب انسان کو اس کی پیدائش کی طرف توجہ کروائی جا رہی ہے کہ انسان دیکھتا نہیں کہ ہم نے اسے نطفے سے پیدا کیا، پھر وہ سریع جھگڑالو بن کر کھڑا ہو گیا، اب وہ ہم پر مثالیں چسپاں کرتا ہے اور اپنی پیدائش کو بھول جاتا ہے. کہتا ہے کون ان ہڈیوں کو زندہ کرے گا جبکہ یہ بوسیدہ ہو چکی، اس سے کہو کہ ان کو وہی زندہ کرے گا جس نے ان کو پہلی بار پیدا کیا تھا، اور وہ ہر قسم کی تخلیق کا ماہر ہے، وہی جس نے تمہارے لیے ہرے بھرے درختوں سے آگ پیدا کر دی جس سے تم اپنے چولہے روشن کرتے ہو، کیا وہ جس نے آسمانوں اور زمین کو پیدا کیا اس پر قادر نہیں کہ ان جیسوں کو پیدا کر سکے؟ کیوں نہیں، جبکہ وہ ماہر خلاق ہے. وہ تو جب کسی چیز کا ارادہ کرتا ہے تو اس کا کام بس یہ ہے کہ اسے حکم دے کہ ہو جا، اور وہ ہو جاتی ہے. صاحب کن فیکون ہے، کبھی غم نہ کرے، کبھی مایوس نہ ہو، کبھی اداس نہ ہو، بڑی سے بڑی مشکل ٹوٹ پڑے آپ کے، اللہ تو صاحب کن فیکون ہے، میری اس مشکل پہ کن کہہ دے، تیرے حکم سے یہ چیز آسان ہو جائے. فسبحان الذی بیدہ الملکوت بیدہ ملکوت کل شیء وإلیہ ترجعون، پاک ہے وہ ذات جس کے ہاتھ میں ہر چیز کا مکمل اقتدار ہے، اور اسی کی طرف تم پلٹائے جانے والے ہو. بہتر کیا ہے کہ انسان خود پلٹنے کی فکر کر لے، نہ کہ پھر ان کو پلٹایا جائے. آپ دیکھیے کہ اس سورت کو لوگ کتنے الٹے طریقوں سے پڑھتے ہیں. بعض لوگوں کو میں نے دیکھا ہے کہ مبین کے ساتھ پڑھتے ہیں، یعنی ایک لفظ شروع سے پڑھا پھر بیچ میں ایک مبین آتی ہے، شاید اس میں 7 دفعہ مبین کا لفظ، اور ہر مبین پہ وہ پلٹ کے پڑھتے ہیں، اپنی مرضی سے الٹ پلٹ کرتے رہے. لیکن اگر سوچیں گے، توجہ رکھیں گے، تو انشاءاللہ یہ بہت کچھ ہمارے دل کے اندر ڈالے گی. سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک.
اللہ اکبر اللہ اکبر لا إله إلا الله والله أكبر الله أكبر ولله الحمد.
السلام عليكم ورحمة الله وبركاته. جی، کیسے ہیں آپ سب لوگ؟ اوکے، ان شاء اللہ ہم لوگ نون ساکن کے اور میم ساکن کے اور رینکس آف پنہ یہ ٹاپکس کور کر چکے ہیں ریویژن میں. تو انشاءاللہ آج ہم تھوڑا سا تطبیق کرتے ہیں آیات میں سے پہلے، اور پھر اس کے بعد ہم لام ساکن کے رولز کی ریویژن کریں گے انشاءاللہ. اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. سورۃ النبأ میں سے پڑھتے ہیں، ڈفرینٹ رولز کو فائنڈ آؤٹ کرتے ہیں انشاءاللہ. جی دیکھیے، سب سے پہلے ورڈ عامہ، اس میں رینک آف غنہ کیا ہے؟ جی اکمل غنہ ہے، صحیح. پھر اس کے بعد دیکھیے النبأ، یہاں پر بھی اکمل ہے. اور دیکھیے ورڈ العظیمی، یہاں پر اگر ہم سٹاپ کرتے ہیں تو سٹاپ میں کون سا رینک ہوگا غنہ کا، اور اگر آپ ملا کر پڑھتے ہیں تو کون سا رینک ہوگا غنہ کا؟ العظیمی سٹاپ میں، سٹاپ میں ناقص ہے، گڈ. اور ملا کر پڑھنے میں نہیں، غنہ انقص ہے، ملانے میں انقص، کیونکہ وہ العظیمی ہے نا کسرہ کے ساتھ، تو یہ صرف انقص ہوگا فار اے شارٹ ٹائم، لائک فار ون حرکہ. اور اگر آپ اسٹاپ کر دیتے ہیں تو یہ بن جائے گا العظیم، پھر یہ ناقص ہو جائے گا. ٹھیک ہے، تو العظیم ناقص ہے، اور العظیمی یہ ون حرکہ کے لیے ہے، یہ اس سے بھی کم ہے، یہ انقص ہو جائے گا. ملانے میں پھر یہ ورڈ ایسے پڑھا جائے گا نا، عن النبأ العظیم الذی، ٹھیک ہے، تو می پڑھنے میں انقص ہوگا. اس کے بعد دیکھیے آیت نمبر 3 میں ہم فیہ، میم ساکن کے اوپر رول حکم کون سا ہے اور رینک آف ہونا؟ جی اظہار شفوی نکنہ ناقص. پھر اس کے بعد دیکھیے آئی نمبر سکس اور اگر سیون کو ملا کر پڑھیں میہادن والجبال, تو یہاں پر کون سا رول اپلائی ہو رہا ہے اور رینک آف ہونا. جی ادغام کون سا ادغام ہے؟ ادغام بغنا ناٹ بلا گنا, کیونکہ یومن میں سے حرف ہے نا تو بغنا ہوگا. ادغام بغنا کامل ناقص, ادغام بغنا ناقص ہے اور غنا کا جو رینک ہے وہ ہے اکمل. جی اور اسی طرح سے والجبال اوتادن کو نیکسٹ ورڈ میں ملانے سے یہی رول ہے, ادغام بغنا ناقص اور غنا کا جو رینک ہے وہ اکمل ہوگا. اوکے پھر اس کے بعد دیکھیے النہار, یہاں پر غنا کا کون سا رینک ہے؟ اکمل. آئی نمبر 12 میں دیکھیے سب ان شدادا, ان دو ورڈس کو ملانے میں کون سا رول اپلائی ہو رہا ہے اور رینک آف غنا؟ اخفا غنا کامل. جی اخفا حقیقی ہے اور غنا کامل ہے. پھر اس کے بعد دیکھیں آئی نمبر 16 میں وجناتین الفافا, تو دو ورڈز کے بیچ میں کون سا رول اپلائی ہو رہا ہے؟ اظہار, اظہار الحلقی. ٹھیک ہے اور رینک آف غنا؟ ناقص. ٹھیک ہے حلقی اظہار ہے اور رینک ہے ناقص. اوکے پھر اس کے بعد دیکھیے آئی نمبر 22 اور 21 اور 22 کو ملا کر پڑھیں تو کون سا رول اپلائی ہو رہا ہے؟ کانت میرو سودا, ان جہنم کانت میرو سودا, اور پھر نیکسٹ آیا للطاغین. ادغام کامل بغیر گنا. جی ادغام بغیر گنا کامل. اور سیم از ود ورڈ مآبل لابثین, اور پھر احقابل لا یذوقون. صحیح ہے, دیٹس گڈ. اکمل اور کامل غنہ کا تھوڑا سا ٹائم میں فرق ہوتا ہے, اور یہ کہ آپ کہاں کہاں کر رہے ہیں نا, ٹائم کے اندر فرق ہوتا ہے. دونوں میں ہی آپ آواز کو ٹھہراتے ہیں, مگر کامل کا جو سٹے ہے وہ اکمل کی نسبت تھوڑا سا کم ہوتا ہے, اور یہ سپیڈ کے اوپر ڈیپینڈ کر رہا ہوتا ہے. ٹھیک ہے اگر آپ کا اکمل جس حساب سے ہے اس سے آپ نے کم کامل رکھنا ہے. جی پھر ہم آ جاتے ہیں لام ساکن کے رولز پر. اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. جی لام ساکن کے احکامات میں اگر ہم دیکھیں تو ہم نے دیکھا تھا کہ نون ساکن اور میم ساکن کے برعکس لام ساکن کے جو رولز ہیں اس کی ڈسٹریبیوشن ہے گرامیٹیکل حساب سے. حالانکہ نون ساکن اور تنوین میں یا میم ساکن کے رولز میں اس طرح کی کوئی ڈسٹریبیوشن نہیں ہے, تو اس سے ہمیں یہ بات پتہ چلتی ہے کہ نون ساکن اور میم ساکن ورڈ کی کسی بھی ٹائپ میں آ رہے ہوں, چاہے وہ فعل میں پریزنٹ ہو, چاہے وہ اسم میں پریزنٹ ہو, چاہے وہ حرف میں پریزنٹ ہو, ڈزنٹ میٹر. آپ کا جو رول ہے وہ ایک ہی طرح کا ہوگا, آپ کا جو حکم ہے وہ ڈفرینٹ نہیں ہوتا. لیکن لام ساکن میں رولز ڈفر کرتے ہیں اس حساب سے کہ لام ساکن کی جو قرآن پاک میں لام ساکن استعمال ہوا ہے وہ فائیو ٹائپس کا ہے. یاد رکھیں کہ ہم صرف لام ساکن سے کنسرنڈ ہیں, لام متحرک سے ہم کنسرن نہیں ہیں. آپ لام متحرک کو ہمیشہ اس کی حرکہ کے ساتھ پڑھتے ہیں. تو لام ساکن جو ہے وہ فائیو ٹائپس کا ہے. نمبر ون لام التعریف, نمبر ٹو لام الامر, نمبر تھری لام الحرف, نمبر فور لام الفعل, اینڈ نمبر فائیو لام الاسم. لام تعریف بیسیکلی اس سے ہم اسٹارٹ کرتے. تو لام تعریف جیسا کہ ہم جانتے ہیں کہ یہ ایک ایسا لام ساکن ہے جو کسی بھی اسم سے پہلے لگتا ہے اور وہ اسم کو کامن سے پراپر میں چینج کرتا ہے. ٹھیک ہے, یہ ایک اضافن ہوتا ہے, یعنی اضافی ہے, ناٹ اے پارٹ آف دا ورڈ. ٹھیک ہے, اضافن یہ ورڈ سے پہلے ایڈ ہو رہا ہوتا ہے, کسی بھی ناؤن سے پہلے ایڈ ہوتا ہے اور یہ اس ناؤن کو کامن سے پراپر میں چینج کر دیتا ہے. جیسے فار ایگزامپل حمد سے پہلے لام ساکن کی ایڈیشن اس کو پراپر بنا دے گی, انسان سے پہلے لام ساکن کی ایڈیشن اس کو پراپر بنا دے گی. لیکن آپ یاد رکھیں کہ عربک میں ایک اور قاعدہ ہے کہ کبھی بھی ورڈ لام ساکن سے نہ تو آپ کو لکھا ہوا نظر آ رہا ہوتا ہے اور نہ ہی پڑھا جاتا ہے. تو کہیں پر بھی, صرف لام ساکن نہیں, کہیں پر بھی اگر ورڈ سے پہلے کوئی بھی ساکن حرف آ رہا ہے تو آپ کو اس سے پہلے ایک حمزہ نظر آئے گا, جسے ہم حمزۃ الوصل ان ایزی ورڈز آپ کہہ سکتے ہیں, ہیلپر حمزہ کہتے ہیں, جو کہ صرف اور صرف ورڈ کو انیشیٹ کرنے میں ہیلپ کرتا ہے, کنٹینیویشن میں اس کی ایگزسٹنس نہیں ہوتی. تو یہ جو لام, یہ جو حمزہ ہے, یہ لام تعریف سے پہلے ہمیشہ آپ کو نظر آئے گا. اور اسی بنا کے اوپر ہم اس کو سم ٹائمز, آپ نے سنا ہوگا کچھ گرامرین اس کو لام التعریف کے بجائے التعریف بھی کہتے ہیں, یعنی لام التعریف سے التعریف بھی کہتے ہیں, کیونکہ آ یہ جو حمزہ ہے اٹس اے کمپلسری پارٹ آف دیٹ لام ساکنہ. ٹھیک ہے, تو یہ ال ہے جو کہ کسی بھی پہلے ورڈ سے پہلے ایڈ ہوتا ہے. حالانکہ سارا میننگ کس کے اندر ہے؟ لام ساکن کے اندر ہے. حمزہ کسی طرح سے میننگ میں کوئی پارٹ نہیں لیتا, لیکن اس کے بغیر لام کی ایگزسٹنس نہیں ہو سکتی, لام کو پڑھا نہیں جا سکتا, اس کو پروناؤنس نہیں کیا جا سکتا, اس لیے وہ حمزہ جو ہے وہ اس کی ہیلپ کرے گا, حمزہ الوصل. ٹھیک ہے, حمزہ الوصل جو ہے, جیسے فار ایگزامپل حمد سے پہلے آپ کو نظر آتا ہے الحمد, اسی طرح سے انسان سے پہلے الانسان. تو اس طرح کے جو ورڈ ہیں یہ لام التعریف ہیں. لام التعریف کو پڑھنے کے دو طریقے ہیں, آپ اس کو اظہار کے ساتھ پڑھ سکتے ہیں اور آپ اس کو ادغام کے ساتھ پڑھ سکتے ہیں, ڈپینڈ کرتا ہے کہ لام التعریف کے بعد کون سے لیٹرز آ رہے ہیں. اور لام التعریف کے رولز کے لیے ہم لیٹرز کو دو میجر گروپس کے اندر یعنی ڈیوائڈ کر دیتے ہیں. ایک کو ہم کہتے ہیں قمری حروف اور دوسرے کو کہتے ہیں شمسی حروف. ٹھیک ہے, جو قمری حروف ہیں ان کو یاد کرنے کے لیے آپ اس کو ایسے یاد رکھ سکتے ہیں, اس کا جو مخفف ہے جس کو آپ یاد کر کے سارے قمری لیٹرز کو یاد کر سکتے ہیں, اور وہ ہے ابغی حجک وخف عقیمہ. ٹھیک ہے, حمزہ با غین ابغی حجک ح جیم کاف وخف وخف عقیمہ عین قاف یا میم ہا. یہ مخفف اگر آپ یاد کر لیں تو اس کے اندر تمام قمری لیٹرز موجود ہیں. ابغی حجک وخف عقیمہ. ٹھیک ہے, اس یہ 14 لیٹرز ہیں. اور اگر لام التعریف کے بعد ان 14 لیٹرز میں سے کوئی آ جاتا ہے, جی میں اس کو یاد کرنے کی کوشش کرتی ہوں مگر مجھے یہ یاد نہیں آ رہا تھا, یہ اردو میں بھی اس طرح کا ایک سینٹینس بنایا گیا ہے, حق کا خوف عجب غم ہے. ٹھیک ہے, اس کو یعنی اس سے بھی آپ یاد رکھ سکتے, لیکن اس میں نا ایک ایرر ہے اور وہ یہ کہ اس میں حمزہ کی یعنی حمزہ پریزنٹ نہیں ہے. حق کا خوف عجب غم ہے, تو کا اب اردو میں تو ہم کاف الف لکھتے ہیں نا, لیکن آپ اس کو کا یعنی کاف اینڈ حمزہ پرسیو کریں گے, رائٹ, یعنی الف نہیں بلکہ کاف اور حمزہ پرسیو کریں گے. تو یہ اس کے اندر یہ تھوڑا سا اردو کی وجہ سے نا تھوڑا ایرر پایا جاتا ہے. بہرحال آپ اس کو بھی یاد کرنے, تو یہ بھی 14 لیٹرز ہیں, کاف حمزہ, کاف الف نہیں, کاف حمزہ, تو یہ 14 لیٹرز ہیں جو کہ قمری ہیں. اگر لام تعریف کے بعد یہ 14 لیٹرز آ جاتے ہیں تو لام جو تعریف ہے اس کو اب ہم کیا کہیں گے, لام قمری, وہ کیا بن جاتے ہیں, لام قمری. لائک فار ایگزامپل الحمد, تو لام القمری ہو گیا, ٹھیک ہے. اور جو آپ حکم اپلائی کریں گے وہ اب کیا ہوگا, اظہار القمری. تو آپ اس کا اظہار کر کے پڑھیں گے, الحمد الانسان الحج, ٹھیک ہے. اس طرح سے ورڈز کو آپ کیا کریں گے, اظہار کر کے پڑھیں گے. دوسرا اس کا حکم ہے ادغام. اور اگر یہ ابغی حج کا وہ خف عقیمہ کے علاوہ 14 لیٹرز آتے ہیں لام تعریف کے بعد, تو ان لیٹرز کو ہم کہتے ہیں شمسی حروف, ٹھیک ہے. اور یہ جو شمسی لیٹرز ہیں ان کے آنے کی وجہ سے لام قم, جو لام تعریف تھا اب وہ لام شمسی کہلائے گا, اور جو حکم آپ اپلائی کریں گے وہ ادغام شمسی ہوگا, ٹھیک ہے. جیسے فار ایگزامپل تا, تو ورڈ التوبہ, صحیح. حفصہ, الثالث, ٹھیک ہے. تو جیسے فار ایگزامپل الشمس, اس طرح سے یہ تمام ورڈ جو ہیں یہ ادغام الشمسیہ کی وجہ سے ہیں. جیسے ابھی بھی ہم پڑھے تھے نا النہار, آیت میں بھی آیا, تو وہ النہار بھی بیسیکلی لام تعریف کے بعد نون آ رہا ہے, تو اس کی وجہ سے یہ آیا ہے. اس میں میں نے آپ کو کچھ ورڈز لکھوائے, جنہیں آپ اپنے ذہن میں رکھ سکتے ہیں, جو کہ لام تعریف سے مل رہے ہیں مگر وہ لام تعریف نہیں ہے, ٹھیک ہے. اور اس میں جو ہے یہ آپ کو تھوڑا سا یاد رکھنا اس لیے ضروری ہے کہ ان کا جو رول ہے نا پڑھنے کا وہ تھوڑا ڈفرینٹ ہو جاتا ہے. یعنی اگر آپ ان کو شروع کر سکتے ہیں تو اس کا حکم جو ہے وہ تھوڑا ڈفرینٹ ہو جاتا ہے. ایک تو ورڈ تھا التفت, سورۃ القیامہ آئی نمبر 29 میں, والتفت الساق بالساق. اب یہ جو ورڈ ہے یہ بھی حمزۃ الوصل اور لام ساکن سے شروع ہوتا ہے, یعنی آپ کو دیکھنے میں کسی طرح سے یہ بات نہیں پتہ چل سکتی کہ یہ لام تعریف نہیں ہے جب تک کہ آپ گرامر نہ جانتے ہوں, صحیح. اسی لیے چونکہ اب ہم تجوید پڑھیں نا تو ہم اس پرسپیکٹو سے پڑھیں کہ آپ گرامر بالکل نہیں جانتے, تو آپ کو پھر یہ والے ورڈز آپ ان کو یاد رکھ لیں, یا آپ جس طرح سے بھی ہے آپ انہیں مائنڈ میں رکھ سکتے ہیں کہ کچھ ایسے ورڈز ہیں جو حمزۃ الوصل اور لام ساکن سے شروع ہوتے ہیں مگر وہ لام تعریف نہیں ہے. ایک تو یہ جو لام ہے التفت میں, یہ اسم نہیں ہے, یعنی ایسا نہیں ہے کہ تفت از این اسم اور ال از ایڈیشنل, نہیں. یہ ایکچولی جو روٹ لیٹر اس کے اندر آتا ہے لفف سے ہے, یعنی التفات اور اس طرح سے. تو یہ بیسیکلی جو لام ہے یہ ورڈ کا پارٹ ہے, ناٹ ایڈیشنل. اور میں نے آپ کو بتایا تھا نا کہ ورڈ جب بھی, چاہے وہ لام تعریف ہے اور چاہے وہ کوئی اور لام ہے یا وہ کوئی اور حرف ہے, جب وہ ساکن ہوتا ہے تو اس سے پہلے حمزۃ الوصل آ جاتا ہے, صحیح. تو یہ لام ساکن ہے, اٹس ناٹ لام تعریف, اور یہاں پہ یہ آیا ہوا ہے. اور جب آپ اس ورڈ کو اکیلا بھی پڑھتے ہیں تو آپ التفت نہیں پڑھتے. یہ آپ کو ایک اور چیز سے بھی پتہ چلتا ہے, کیونکہ آپ دیکھیں کہ تا جو ہے وہ تو شمسی لیٹر ہے, اور اگر یہ لام تعریف ہوتا تو آپ اس کو کیسے پڑھتے, التفت اور وتفت, حالانکہ آپ ایسا نہیں پڑھتے. تو اس سے بھی آپ کو یہ آئیڈیا ہو سکتا ہے کہ یہ اٹس سم تھنگ ڈفرنٹ, ٹھیک ہے. تو یہ کیا ہے, یہ التفت پڑھا جائے گا. جب آپ اس کو اسٹارٹ کریں گے آپ اسے التفت نہیں پڑھیں گے, آپ کیا پڑھیں گے, التفت, رائٹ. ایک یہ ورڈ تھا, اور ایک آل عمران کے اندر ایک ورڈ ہے التقطا, سائن نمبر 13. تو یہ التقطا جو ہے یہ یعنی یہ اس سے لقیا سے ہے اور یہ بھی ورڈ کا پارٹ ہے نام, اور یہ دونوں افعال ہیں التفت بھی اور التقطا, یہ دونوں وربز ہیں. یہ لام الساکن جو آ رہا ہے یہ اسم سے پہلے نہیں آیا ہوا, صحیح. تو یہ جو ہے یہ لام یہاں پر روٹ کا حصہ ہے اور یہ ورب کا پارٹ ہے, ایڈیشنل نہیں ہے, لیکن آپ کو دیکھنے سے نہیں پتا چل سکتا. تو یہ آپ یاد رکھ سکتے کہ دو وربز ہیں جن کو آپ جب آپ یعنی آپ ان کو دیکھ رہے ہوتے ہیں تو یہ دو وربز ایسے ہیں التقطا اور التفت, ٹھیک ہے. ایک اور ورڈ ہے جو کہ حمزہ اور لام سے شروع ہوتا ہے اور وہ پڑھا بھی ال جاتا ہے, لیکن اصل میں وہ حمزہ وصل نہیں ہے, وہ اصلی حمزہ ہے اور وہ سورۃ النبا میں ہی ورڈ آ رہا تھا, وجناتین الفافا, ٹھیک ہے. تو یہاں پر یہ جو ورڈ ہے یہ آئی نمبر 16 میں یہ جو ورڈ ہے یہ الفافا, یہ اگین لفف اس کا روٹ لیٹر ہے. تو آپ دیکھیں کہ یہ جو لام ہے یہ اسم ہے رائٹ, پر ایڈیشنل نہیں ہے, یہ اگین پارٹ آف ورڈ ہے, روٹ لیٹر کا حصہ ہے. تو یہاں پہ یہ اضافن نہیں ہے, لام تعریف کے لیے ہم نے پڑھا تھا نا اضافن ہونا چاہیے. تو یہاں پر یہ تین ورڈز ایسے آگے ہیں آپ کے پاس کہ جہاں پر لام تعریف روٹ لیٹر کا حصہ ہے, ٹھیک ہے. دو ورڈز وربس کے ہیں اور ایک ورڈ جو ہے وہ اسم کا ہے. اور ایک چیز آپ نے یاد رکھنی ہے کہ وربس کے جو ورڈز ہیں جب آپ انہیں اکیلا پڑھتے ہیں تو آپ انہیں التقطا اینڈ التفت پڑھیں گے, کیونکہ آپ ٹرانسلیشن یاد کرتے نا, تو آپ ہمیشہ کبھی بھی یہ غلطی مت کریں کہ فئتین التقطا, دیٹس رانگ, فئتین التقطا ورب ہے, ٹھیک ہے. اور پھر اسی طرح سے یہاں پر جب آپ اس کو اکیلا پڑھیں گے تو یہ الفافا ہی پڑھا جائے گا, یہ تو اوریجنل حمزہ ہے, قطعی حمزہ, اس کو آپ ڈیلیٹ نہیں کرتے نا, یعنی آپ اس کو ہر صورت میں پڑھتے ہیں, جبکہ وہ دوسرا حمزہ ہے التقطا اور التفت میں وہ صرف اور صرف ورڈ کو پڑھنے میں استعمال ہوتا ہے, ملا کر پڑھنے میں وہ حمزہ استعمال نہیں ہوتا. یہ ایڈیشنل چیز ہے جسے آپ یاد رکھ لیں تو آئی ہوپ کہ انشاءاللہ آپ کو بہت فائدہ دے گی. اوکے, تو یہ بیسیکلی علامت تعریف سے ریلیٹڈ تھا. اس کے علاوہ ایک اور چیز یاد رکھیں کہ جو ادغام الشمسیہ ہے اس کے اندر ہم وہ اس طرح سے ہوتا ہے کہ ورڈ ادغام شمسی کے بغیر بھی ایگزسٹ کرتا ہے, لام تعریف کے بغیر بھی, رائٹ. جیسے فار ایگزامپل الشمس, تو شمسن از اے ورڈ اینڈ الشمس از اے ورڈ, تو ڈفرینس آ رہا ہے نا, پراپر اینڈ اے کامن ناؤن. اسی طرح سے باقی جتنے بھی ورڈز ہیں جن میں ادغام شمسی پایا جاتا ہے, یعنی التوبہ از اے ورڈ اور توبہ از اے ورڈ, توبتن اور التوبہ, تو دونوں طرح سے یہ ورڈ کی ایگزسٹنس ہے. یعنی اگر ادغام شمسی والے ورڈ سے آپ ال نکال دیں اور آف کورس ادغام نکال دیں تو بھی وہ ورڈ ایگزسٹ کرتا ہے. یاد رکھیں کہ قرآن پاک کا ترجمہ کرتے ہوئے, یعنی جب آپ ترجمہ یاد کرے ہیں تب آپ ایسا نہیں کرتے. اگر آپ ورڈ الشمس لکھا ہے تو نیور ایور سے شمس, آپ اسے الشمس ہی پڑھیں گے, رائٹ. آپ اگر ورڈ کوئی یعنی ال کے ساتھ ہے تو آپ اسے ال کے بغیر نہیں پڑھ سکتے. لیکن تین ایسے ورڈز ہیں قرآن پاک میں جو کہ اس طرح سے ان کا ادغام ہوا ہے کہ وہ سیپریٹ ایگزسٹ نہیں کرتے, رائٹ. یعنی وہ سیپریٹ ایگزسٹ نہیں کرتے. جیسے فار ایگزامپل الذین, التی, اللائی, یہ جو پورا گروپ ہے موصولہ کا, یہ جتنے بھی ورڈز ہیں یہ الگ نہیں کرے, الگ نہیں ہوتے. الذین, الذی, التی, اللائی, یہ ورڈز آپ موصولہ کے رکھ لیں اور یہ ان کو آپ الگ نہیں کر سکتے, رائٹ. آپ یہ نہیں کہہ سکتے الذین اور لذینہ, نہیں. جیسے الشمس اور شمس ہم نے کہا دو ورڈز ایگزسٹ کرتے ہیں, یہ اس طرح سے ادغام ہوا ہے کہ یہ اب الگ نہیں ہو سکتے. اور سیکنڈ ورڈ ہے حرف اللہ, سوری سیکنڈ ورڈ ہے لفظ الجلالہ, ورڈ اللہ, ٹھیک ہے. اس کے اندر ایکچولی اللہ ورڈ کے بارے میں تو اسکالرس کا ڈفرنس آف اوپینین ہے, بعض اسکالرس کی, میجورٹی آف اسکالرس کی, اور جو آپ کہہ سکتے ہیں مضبوط اوپینین ہے وہ یہی ہے کہ ورڈ اللہ جو ہے وہ کسی ورڈ سے ڈرائیو نہیں ہوا, ٹھیک ہے. یعنی جو ہے یہ ڈرائیوڈ ورڈ نہیں ہے, مگر اندر اسکول آف تھاٹ اسکالرس کا جو کہ لائک ہیوی ویٹج رکھتا ہے اور ان کی اوپینین کو بھی لیا جاتا ہے, تو ان میں یہ کہا جاتا ہے, یعنی وہ اسکالرس یہ کہتے ہیں کہ جو ورڈ اللہ ہے وہ ڈرائیو ہوا ہے فرام ورڈ الہ, ٹھیک ہے, یہ اوپینین بھی لی جاتی ہے. بہرحال اس کے درمیان میں بڑے اسکالرس کے ایک ڈبیٹ ہے, ہم اس کو نہیں ٹچ کرتے, ہم صرف یہی کہیں گے کہ ورڈ اللہ کو دو طرح سے اسکالرز لیتے ہیں. ایک گروپ کہتا ہے کہ یہ ورڈ ڈرائیوڈ نہیں ہے, ٹھیک ہے, یعنی ایسا نہیں ہے کہ یہ کسی دو ورڈ سے مل کر بنا ہوا ہے یا اس کے اندر ادغام شمسیہ ہوا ہوا ہے, بس یہ ورڈ ایسا ہی ہے, یہ اس کی اپنی ایگزسٹنس ہے اس طرح سے, ٹھیک ہے. اور وہ اس کے اندر بہت سارے اسباب بھی بتاتے ہیں اس کو نا ایکسپلین کرنے کے لیے. لیکن اندر گروپ جو ہے اسکالرس کا, وہ یہ بھی کہتے ہیں کہ ورڈ اللہ جو ہے وہ ڈرائیو ہوا ہے کس سے, الہ سے, رائٹ. تو جو الہ سے پہلے ال آ گیا اور پھر اس کے اندر جو ادغام ہوا ہے ورڈ ال اور الہ کے اندر, یہ جو ادغام ہے یہ بیسیکلی یعنی اس طرح سے ادغام ہوا ہے کہ اب آپ اس کو الگ نہیں کر سکتے. یعنی آپ اب یہ نہیں کہہ سکتے کہ ال اللہ از اے ورڈ اینڈ لا از اے ورڈ, کیونکہ وہ ادغام ہوتے ہوئے اس کے اندر کچھ چینجز آ گئے نا, تو اب وہ چینجز کی وجہ سے اس طرح سے مرج ہو گیا کہ اب وہ اب سیپریٹ نہیں ہو سکتا, ٹھیک ہے. تو یہ جو ورڈز ہیں الذین کے جتنے بھی کمبینیشنز ہیں, التی اللہ ای والے جو کمبینیشنز ہیں وہ اور ورڈ اللہ, یہ اس طرح سے اس کے اندر ادغام ہوا ہوا ہے کہ آپ ان کو ادغام شمسی کے بغیر نہیں پڑھ سکتے, ٹھیک ہے. آپ ان کو ہمیشہ جب پڑھیں گے آپ ان کو ادغام شمسی کے ساتھ ہی پڑھیں گے, ٹھیک ہے. یہ تو پہلا پارٹ تھا لام کا, پہلی کیٹیگری تھی لام التعریف کی. اب ہم آ جاتے ہیں سیکنڈ کیٹیگری کے اوپر, وچ از لام الف سوری لام الامر. لام الامر جو ہے یہ امر کا لام ہوتا ہے, میں بھی آپ نے گرامر میں پڑھا ہو, یہ حکم کے لیے استعمال ہوتا ہے اور یہ ہمیشہ کسرہ کے ساتھ آتا ہے. قرآن پاک میں بہت جگہ کے اوپر یہ والا لام آتا ہے, عموماً ورب سے پہلے آ رہا ہوتا ہے اور کسرہ کے ساتھ ہوتا ہے. لِتَتَّقُوا, لِيُؤْمِنُوا, لِتَكُونُوا, اس طرح کا لام جو ہے تَكُونُوا سے پہلے لی آ گیا. تو یہ جو لی ہے یہ امر کا لام کہلاتا ہے, لام الامر کہلاتا ہے, عموماً یہ مقصور ہوتا ہے. لیکن جب جی لام امر یہ قرآن پاک میں یعنی امر کے طور پر استعمال ہوتا ہے یہ لام, اور یہ کسرہ کے ساتھ آتا ہے, لی تکونو, اسی طرح سے لی یؤمنو, لی تتقو, اس طرح کے ورڈز آتے ہیں قرآن پاک میں. اگر اس لام سے پہلے وا فا یا سما, یہ تین حروف ہے نا, وا ہے یا فا ہے یا سما ہے, اگر ان حروف میں سے کوئی حرف آ جائے, عربک گرامر کے جو حروف ہوتے ہیں ان میں سے ان تین حروف میں سے کوئی حرف آ جائے, تو آپ کے افیکٹ کی وجہ سے لام کسرہ جو تھا وہ لام ساکن ہو جاتا ہے. یعنی ان حروف کے آنے کی وجہ سے کیا ہوتا ہے کہ جو لام امر تھا اوریجنلی وہ کیا تھا, کسرہ کے ساتھ, لیکن اب کیا ہو گیا ہے, وہ ساکن ہو گیا, رائٹ. تو اس کو آپ کیسے پڑھتے ہیں, اس کو آپ ہمیشہ اظہار کے ساتھ پڑھتے ہیں. ثم یقضوا, ٹھیک ہے, ولیؤمنوا, فلیصمہ, یہ جو آیت الصوم ہے اس کے اندر یہ ورڈز آتے ہیں, آپ کو مل جاتے ہیں کافی سارے ورڈز, فلیصمہ, اور پھر اسی طرح سے فلیستجیبوا جو ہے وہ بھی نیکسٹ آیا میں اس میں آ رہا ہوتا ہے, وَإِذَا سَأَلَكَ الْبَقَرَ میں. تو یہ جو ورڈز ہیں یہ بیسیکلی یعنی ورڈ سے پہلے لام, اب دیکھیں یستجیبوا ایک ورڈ ہے, اس سے پہلے لام کیا تھا, امر کا, یعنی اس میں کہ وہ آپ کو ایک طرح سے کمانڈ دی جا رہی ہے, اس سے پہلے کیا آ گیا, فا آ گیا, تو فا کے آنے کی وجہ سے لام ساکن ہو گیا, ورنہ یہ ورڈ کیا تھا, لِيَسْتَجِيبُوا, لِيَسْتَجِيبُوا, اور فا کے آنے سے یہ کیا ہو گیا, فل یستجیبو. تو یاد رکھیں کہ ان ورڈز میں نا آپ کو بیچ میں حمزۃ الوصل نہیں نظر آتا, اب پڑھا تو یہ بھی لام ساکن جا رہا ہے, لیکن جب فل, اب جب آپ دیکھیں والتفت تھا, والتفت, اب آپ میں سے کوئی یہ بھی کہہ سکتا ہے او یہ تو لام امر ہے کیونکہ لام ساکن سے پہلے واو آیا ہوا ہے, تو اصل میں کیا ہے کہ اس لام ساکن اور واو کے بیچ میں حمزۃ الوصل ہے, حمزۃ الوصل کی وجہ سے وہ امر کی کیٹیگری میں نہیں آ سکتا. امر کی کیٹیگری میں لام ساکن کے ہونے کے لیے یہ ضروری ہے کہ وافا سما ان تین حروف کے اندر اور لام ساکن کے اندر کوئی اور ایڈیشنل لیٹر نہ ہو, ٹھیک ہے, یعنی کوئی اور ایڈیشنل لیٹر نہیں ہو سکتا, نہیں ہونا چاہیے. والمیسر پھر یہ وہی ہے نا, المیسر یہ تو لام التعریف ہے, المیسر ہے نا, یہ المیسر آئی تھنک یہ سورۃ الانعام میں ورڈ ہے, تو یہ لام التعریف ہے, یہ جو ہے یہ اس میں نہیں آئے گا کیونکہ اس کے بیچ میں حمزۃ الوصل ہے. اوکے ہاں جی, المیسر یہ ہے بھی اسم نا, میسر گیمبلنگ کو کہتے نا, یہ ورڈ بھی اسم ہے. ہاں جی بالکل, اور یہ جو ہے یہ لام التعریف ہے, اظہار القمری کا ورڈ ہے یہ. اس میں امر والے میں آپ کے واو کے اور لام ساکن کے بیچ میں یہ حمزہ نہیں ہوتا, حمزۃ الوصل ٹھیک ہے, جو الف کی طرح لکھا جاتا ہے یہ موجود نہیں ہوتا. اور عربک مصحف میں اس کو بہت اچھی طرح سے آپ پہچان سکتے ہیں, اس حمزہ کے اوپر نا چھوٹا سا سواد لکھا ہوا ہوتا ہے, تو اس سے آپ کو پتہ چل جاتا ہے کہ یہ حمزۃ الوصل ہے اور یہ موجود نہیں ہونا چاہیے. اور اس کا حکم کیا ہے, لام الامر کے اندر آپ ہمیشہ اظہار کر کے پڑھتے ہیں, صحیح, اس میں کیا ہوتا ہے ہمیشہ اظہار کر کے پڑھا جاتا ہے. نہیں ہوگا, ہوگا ایڈیشنل واو فا اور سما کی وجہ سے معنی میں ایڈیشنل آ جاتا ہے نا, یعنی اور چاہیے کہ یا پس چاہیے کہ یا پھر چاہیے کہ, یعنی وہ ایڈیشنل ایک میننگ آ رہا ہے واو کی وجہ سے, فا کی وجہ سے, سما کی وجہ سے, لیکن وہ لی والا جو ہے وہ حکم رہے گا کہ وہ ایک طرح سے آپ کو نا کمانڈ ہی دی جا رہی ہوتی ہے کہ اور چاہیے کہ یہ کریں, تو وہ ایک طرح سے حکم کے اندر آ رہا ہے. ریڈ فرام قرآن فار ایگزامپل, یعنی سوری میں سسٹر ایف بی آپ کو مطلب نہیں سمجھی, یعنی تطبیق کا آپ کہہ رہی ہیں؟ جی ہم انشاءاللہ علام تعریف کے رولز کرنے کے بعد اس کی بھی تطبیق کریں گے. دس از وٹ یو مین, جی ان شاء اللہ نیکسٹ کلاس میں. ہاں جی وللمطلقات جو ہے یہ بھی وہ نہیں ہے, میں آیا میں دیکھ لوں, جسٹ اے منٹ, جی یہ بھی ایکچولی نا یہ ورڈ المطلقات ہی ہے. دیکھیں اب آپ یہاں پر دیکھیں لام ساکن سے پہلے تو لی آ رہا ہے نا, سورت البقرہ آئے نمبر 241, یہ لام ساکن سے پہلے تو لی آ رہا ہے. امر میں لام ساکن سے پہلے وا فا سما ہوتا, یہ ایکچولی ورڈ ہے وا لی المطلقات, تو اس میں دو لیٹرز آنے پہلے وا اینڈ لی اینڈ دین المطلقات. یہ رائٹنگ کا وہی ایکسنٹ ہے جو آپ کو للہ میں ملتا ہے, رائٹ, تو وہ کیا ہے لی اینڈ اللہ, اس میں بھی حمزۃ الوصل ڈیلیٹڈ ہوتا ہے نا, تو سم ٹائمز ایسا ہوتا ہے کہ ون لیٹر حرف جب رائٹنگ کے اندر ایڈ ہو رہا ہو, ون لیٹر حرف لائک بی, سم ٹائمز فار بی بٹ ناٹ فار آل دا ٹائمز, بی میں سم ٹائمز الف لکھا ہوا بھی ہوتا ہے, لی یا جیسے یہاں پہ یہ جو لی آ رہا ہے, تو سم ٹائمز جب ون لیٹر حرف ایڈ ہوتا ہے, ریمبر سم ٹائمز جب ون لیٹر حرف ایڈ ہوتا ہے تو وہ حمزۃ الوصل کو ڈیلیٹ کر دیتے ہیں, تو یہاں پہ یہ ہوا ہوا ہے وا للمطلقات, سو یہ ہے ولی المطلقات. آپ اسے یوں پڑھ نہیں سکتے لیکن اگر ورڈ کا آپ انالیسس کریں تو یہ ولی اور المطلقات ورڈ ہے. بارکم اللہ فیکم, انشاءاللہ سوال اکٹھے کر کے رکھیے گا, نیکسٹ ویک اس کو دیکھ لیں گے اور پھر انشاءاللہ جو رہ گیا ہے اس ٹاپک کو بھی کور کریں گے. سبحانک اللہم وبحمدک, نشہد ان لا الہ الا انت, نستغفرک ونتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
اللہ اکبر اللہ اکبر. لا إله إلا الله والله أكبر الله أكبر ولله الحمد.